आगे सबक देखिए। قال فإذا استأذن الولي فسكتت أو ضحكت فهو إذن لقوله عليه السلام البكر تستأمر في نفسها فإن سكتت فقد رضيت ولأن جهة الرضا فيه راجحة لأنها تستحي عن إظهار الرغبة لا عن الرد والضحك أدل على الرضا من السكوت। भाई गुज़श्ता सबक में हमने औलिया अकफा के बारे में पढ़ना शुरू किया था। भाई मैंने बतलाया वली वो है जिसको किसी मामले का इख्तियार हो शरीयत की तरफ से, वो वली कहलाता है। और ये जो नाबालिग बच्चा हो या नाबालिग बच्ची हो तो इनके बाप को इन पर विलायत हासिल होती है। और इसी तरह और भी आगे तफसील आ जाएगी कि किन किन को इन सगीर और सगीरा पर विलायत हासिल होती है। भाई बाप है, दादा है, इसी तरह भाई है, चचा वगैरह, तो तरतीब है इनके दरमियान, वो भी आगे तफसील जिक्र हो जाएगी। तो इस बाब में औलिया का भी बयान फरमा रहे हैं साहिब हिदाया और अकफा का भी। अकफा जमा है कुफ उन की, कुफ उन आखिर में हमजा है, कुफ का माना है बराबर, भाई हम पल्ला हम रुतबा। तो लोग जब बेटी का रिश्ता करते हैं तो अमूमन अपने बराबर वालों में करते हैं भाई। तो ये बराबरी भी शरीयत के अंदर मुअतबर है और इसमें किन किन चीजों को देखा जाएगा उसका बयान भी साहिबे हिदाया आगे फरमाएंगे। मसलन खानदान है, इसी तरह माल है, इसी तरह पेशा है। तो ये खानदान माल और पेशा वगैरह ये वो चीजें हैं जिन पर लोग फख्र करते हैं। तो इंद अल अहनाफ आकिला बालिगा लड़की को अपना निकाह करने की इजाजत है, लेकिन यह जरूरी है कि वो अपने बराबर वालों में निकाह करे। अगर वो अपने से कमतर लोगों में निकाह करेगी तो फिर ये निकाह होगा ही नहीं भाई, इसलिए क्योंकि ये उस खानदान के लिए जिंदगी भर के लिए ताना बन जाएगा। तो साहिब हिदाया ने फिर आपको बतलाया के शेखैन रहमहुमल्ला के नजदीक आकिला बालिगा आजाद लड़की जब अपना निकाह करती है तो वह मुनाकिद हो जाता है। जबकि इमाम यूसुफ रहमहुमल्ला से एक रिवायत यह है कि वली के बगैर यह निकाह मुनाकिद ही नहीं होगा, वली करवाएगा तो होगा वरना नहीं होगा। जबकि इमाम मोहम्मद रहमहुल्ला फरमाते हैं कि वली की इजाजत पर यह निकाह मौकूफ रहेगा, अगर वली ने इजाजत दे दी तो यह नाफिज हो जाएगा और अगर वली ने इजाजत न दी तो नाफिज नहीं होगा। जबकि इमाम मालिक और इमाम शाफई रहिमहुमल्ला फरमाते हैं कि औरत की इबारत से, औरत के अल्फाज से उसका निकाह मुनाकिद होता ही नहीं, औरत खुद जाकर इजाब और कबूल करे तो इसका कोई एतबार ही नहीं है। वो फरमाते हैं वजह यह कि निकाह जो है अजीम चीज है, निकाह के अंदर उसके बहुत से मकासिद होते हैं और अगर औरतों के हवाले ये मामला कर दिया जाए तो इसमें खलल आएगा, खराबी आएगी, ये कोई दो चार दिन की बात नहीं, जिंदगी भर का मामला है। लिहाजा इसकी इजाजत औरत को नहीं होगी कि वो अपना निकाह खुद कर ले या उसकी इबारत से निकाह मुनाकिद हो जाए। तो इमाम मोहम्मद रहमतुल्लाह भी यही फरमाते हैं कि औरत की अकल कामिल नहीं है और ये अहम मामला है, लिहाजा वली की इजाजत जरूरी है। तो ये अगर आकद कर लेगी लड़की तो ये आकद मौकूफ मुनाकिद होगा। वजह इसकी ये कि ये लड़की निकाह कर रही है और निकाह तो फी जाती ही कोई बुरी चीज नहीं है, लेकिन जो खराबी आ रही है वो इसके नासमझ होने की वजह से खराबी आ रही है, लेकिन जब वली की इजाजत साथ मिल जाएगी तो वो खराबी भी दूर हो जाएगी, लिहाजा फिर निकाह मुनाकिद हो जाएगा। फिर शेखैन रहमहुमल्ला की दलील जिक्र की साहिब हिदाया ने कि ये जो लड़की है ये अखालिस अपने हक में तसर्रुफ कर रही है, किसी और के हक में दखल नहीं दे रही बल्कि खालिस अपने हक में तसर्रुफ कर रही है और नीज ये इस तसर्रुफ की अहल भी है क्योंकि आकिला बालिगा और समझदार है और इसी वजह से तो इसको माल में भी तसर्रुफ का हक होता है। याद रखो आकिला बालिगा आजाद जो है उसको अपने माल में तसर्रुफ का हक हासिल है बिल इत्तेफाक सबके नजदीक। تو امام مالک امام شافعی رحمۃ اللہ کے نزدیک بھی عاقلہ بالغہ کو اپنے مال میں تصرف کا حق حاصل ہے، جب اس کو اپنے مال کے اندر تصرف کا حق حاصل ہے تو پھر اس کو اپنی ذات کے اندر بھی تصرف کا حق حاصل ہونا چاہیے، کیونکہ وہ عاقلہ بالغہ ہے، بلکہ اس کو شریعت نے خاوند اختیار کرنے کا حق بھی دیا ہے، یہاں تک کہ اس کا ولی جو ہے، اگر یہ عاقلہ بالغہ ہے، اس کا ولی اس کا نکاح کروانا چاہتا ہے تو اس کی اجازت ضروری ہے، اگر یہ اجازت دے گی تو نکاح منعقد ہوگا، اگر اجازت نہیں دے گی تو نکاح منعقد نہیں ہوگا۔ معلوم ہوا اس کو شریعت نے خاوند اختیار کرنے کا حق دیا ہے کہ فلاں کے ساتھ میں نکاح چاہتی ہوں یا فلاں کے ساتھ میں نکاح نہیں چاہتی، تو جب شریعت نے اس کو یہ بھی اختیار دیا ہے تو لہذا اس کا یہ نکاح نافذ ہونا چاہیے، اس کا نکاح نافذ ہونا چاہیے، کیونکہ خالص اپنے حق میں تصرف کر رہی ہے۔ اور باقی جو مطالبہ ولی سے کیا جاتا ہے، آپ کہیں گے بھائی شرعاً بھی ولی سے مطالبہ کرتے ہیں کہ فلاں شخص آپ کی بیٹی سے نکاح چاہتا ہے، اور اسی طرح عرف میں عام لوگوں کی عادت بھی یہ ہے کہ ولی سے جا کر نکاح وغیرہ کا مطالبہ کیا جاتا ہے، اس کو پیغام نکاح بھیجا جاتا ہے، تو یہ اگر لڑکی خود مختار ہے تو پیغام نکاح تو اس کو بھیجنا چاہیے، تو اس کا جواب دے رہے ہیں کہ بھائی شرعاً اور عرفاً جو ہے یہ مطالبہ ولی سے اس لیے کیا جاتا ہے تاکہ کہیں لڑکی کی نسبت وقاحت کی طرف نہ کی جائے، یعنی بے شرمی اور بے حیائی کی طرف، کیونکہ لڑکیوں میں بہت زیادہ حیا ہوتی ہے بھائی، تو اگر براہ راست اس کو پیغام نکاح دیا جائے گا اور وہ اپنے نکاح کے معاملات میں بات چیت کرے گی تو لوگ اس کی نسبت بے حیائی کی طرف کریں گے کہ اس میں تو ذرا بھی حیا نہیں ہے، نکاح کے معاملات میں خود بات چیت کر رہی ہے بھائی۔ پھر صاحب ہدایہ نے یہ بھی بتلایا کہ ظاہر روایت میں کف اور غیر کف میں کوئی فرق نہیں کیا گیا، کہ شیخین رحمہم اللہ کے نزدیک عاقلہ بالغہ آزاد عورت اپنا نکاح خود کر سکتی ہے، البتہ اگر غیر کف میں کرے گی تو ولی اعتراض کر سکتا ہے، یعنی قاضی کے پاس جا کر نکاح کو فسخ کروا سکتا ہے، لیکن نوادر کے اندر شیخین رحمہم اللہ کی روایت ہے کہ یہ نکاح منعقد ہی نہیں ہوگا، لڑکی اگر غیر کف میں نکاح کرے گی تو نکاح منعقد ہی نہیں ہوگا، وجہ اس کی یہ ہے کیونکہ یہ پھر اس خاندان کے لیے زندگی بھر کے لیے تانا بن جائے گا، لوگ ان کو تانا دیں گے کہ تمہاری کیا حیثیت ہے، تمہاری تو بیٹیاں چھوٹے چھوٹے خاندانوں میں بیاہی ہوئی ہیں بھائی، چھوٹے چھوٹے خاندانوں میں تم نے ان کی شادی کی ہوئی ہے، تو لہذا غیر کف میں نکاح ہوگا ہی نہیں، اور یاد رکھو اسی پر فتویٰ ہے کہ غیر کف میں یعنی اپنے سے کم تر لوگوں کے اندر لڑکی نکاح کرے گی تو وہ نکاح ہوگا ہی نہیں، وجہ یہ کہ اس کی وجہ سے ولی تکلیف تو محسوس کرے گا لیکن پتہ نہیں وہ قاضی کے پاس جاتا ہے یا نہیں، اور پھر قاضی بھی پتہ نہیں انصاف کرتا ہے یا نہیں، لہذا یہ نکاح ہی جائز نہیں ہوگا۔ ہاں اگر ولی اجازت دے دے تو پھر لڑکی غیر کف میں بھی نکاح کر سکتی ہے، وہ تو پھر ان کی مرضی ہے بھائی، لیکن خود غیر کف میں کرے تو وہ منعقد ہی نہیں ہوگا بھائی۔ اور پھر یہ بھی روایت کیا گیا کہ امام محمد رحم اللہ نے شیخین رحمہم اللہ کے قول کی طرف رجوع کر لیا تھا اصل مسئلہ میں، اصل مسئلہ کیا تھا کہ شیخین کے نزدیک نکاح منعقد ہو جاتا ہے لڑکی خود کرے، اور امام محمد رحمہ اللہ کے نزدیک یہ نکاح موقوف رہتا ہے ولی کی اجازت پر، وہ اجازت دے گا تو ہو جائے گا، وہ اجازت نہیں دے گا تو نہیں ہوگا، لیکن امام محمد رحمہ اللہ نے بھی بعد میں شیخین رحمہ اللہ کے قول کی طرف رجوع کر لیا تھا کہ آزاد عاقلہ بالغہ اپنا نکاح کرے گی تو وہ منعقد ہو جائے گا۔ اس کے بعد ولایت کی بات آئی تھی، میں نے بتایا تھا کہ ولایت دو قسم پر ہے، ایک ولایت ندب ہے اور ایک ولایت اجبار ہے۔ ولایت اجبار یعنی باپ یا دادا جو ہے وہ اپنے نابالغ بچوں کا زبردستی جہاں چاہے نکاح کروا سکتا ہے، کس کا؟ نابالغ بچوں کا، نابالغ بیٹا ہو یا نابالغ بیٹی، اس کو کہتے ہیں ولایت اجبار، نیز اس کو ولایت جبر بھی کہتے ہیں، نیز اس کو ولایت حتم، ہا تا میم، حتم بھی کہتے ہیں ولایت حتم، اور اسی طرح اس کو ولایت استبداد بھی کہتے ہیں۔ جبکہ دوسری ولایت ندب ہے، جیسے عام لڑکی جب اس کا نکاح کروایا جاتا ہے، یہ لڑکی جو آزاد ہے عاقلہ ہے بالغہ ہے، تو ولی اس سے جا کر اجازت لیتا ہے کہ فلاں جگہ میں تمہارا نکاح کروا رہا ہوں، کیا تمہاری طرف سے اجازت ہے؟ تو یہ جو ولی اس نکاح کروا رہا ہے یہ ولایت ندب ہے۔ یہ کیا ہے؟ تو یہ حقیقت میں ولایت ہے ہی نہیں، یہ تو گویا اس لڑکی کی طرف سے وکیل بن رہا ہے، لیکن بہرحال اس کو ولایت ندب کہتے ہیں۔ तो अब ये वली को किस पर विलायत इजबार हासिल होगी? साहिब हिदाया ने आपको बतलाया कि आकिला बालिगा पर वली को विलायत इजबार हासिल नहीं। वो लड़की जो बालिगा हो चुकी है, वली उसका जहां चाहे निकाह करवा दे, नहीं, ये इख्तियार वली को नहीं है भाई। उस पर वली को विलायत इजबार हासिल नहीं, बल्कि उसे इजाजत लेना पड़ेगी। हां, अगर सगीर या सगीरा है यानी नाबालिग बच्चे हैं, उन पर वली को विलायत इजबार हासिल होती है, जहां चाहे उनका निकाह करवा सकता है। तो बालिगा पर सिर्फ विलायत नुदुब है और नाबालिग पर विलायत इजबार हासिल है। तो लिहाजा बालिगा पर वली को विलायत इजबार हासिल नहीं। लेकिन इमाम शाफी रहमहुल्ला इस मसले में इख्तिलाफ फरमाते हैं। इमाम शाफी रहमहुल्ला का मजहब अच्छी तरह समझ लो। इमाम शाफी रहमहुल्ला सगीर और सगीरा में फर्क करते हैं, सगीर और सगीरा में, कि सगीर के अंदर विलायत इजबार हासिल होती है सिगर की वजह से कि यह नाबालिग है, यानी कम अकल है, और जब यह बालिग हो जाएगा तो अकल पूरी हो गई, लिहाजा अब इस पर वली को विलायत इजबार हासिल नहीं। बालिग बच्चे का वली अपनी मर्जी से जबरदस्ती निकाह नहीं करवा सकता। जबकि लड़की जो है उसके अंदर वली को विलायत इजबार हासिल होती है, लेकिन उसकी इल्लत सिगर नहीं है, बल्कि उसकी इल्लत जो है बाकेरा होना है, बकारत उसकी इल्लत है। और जैसे ये बकारत सगीरा में होती है, इसी तरह जब ये बालिग हो गई तब भी बाकेरा ही है अभी तक, तो इस पर भी वली को विलायत हासिल है, क्योंकि विलायत की इल्लत मौजूद है और वो बकारत है भाई। तो वो कहते हैं कि सगीरा के अंदर जो विलायत इजबार होती है वो बकारत की वजह से होती है, और यही बकारत जो है बालिगा के अंदर भी जब पाई जाएगी तो उस पर भी वली को विलायत इजबार हासिल होगा भाई। वो फरमाते हैं कि निकाह चूंकि एक अजीम चीज है, सारी जिंदगी का एक मामला है, लिहाजा निकाह में तजर्बाकार होना जरूरी है, और बाकेरा जो है वो तो इस मामले में तजर्बाकार नहीं, उसको तो निकाह का तजर्बा नहीं है, लिहाजा इसको इख्तियार भी नहीं होगा, वली इसका जहां चाहे निकाह करवा सकता है, लिहाजा वली को उस पर विलायत हासिल होगी भाई। और हमने कहा कि नहीं, ये बाकेरा जब बालिगा हो गई तो अब गैर को इस पर विलायत हासिल नहीं है, क्योंकि ये आजाद औरत है, आजाद लड़की है, और सगीरा पर जो विलायत होती है वो बाकेरा होने की वजह से नहीं होती, बल्कि सगीरा होने की वजह से है, और जब ये बालिगा हो गई तो इसकी अकल कामिल हो गई, और उसकी दलील भी मौजूद है कि उसकी अकल कामिल हो गई है, जब भी तो शरी अहकाम उसकी तरफ मुतवज्जे हो जाते हैं, शरी अहकाम उस पर लाजिम हो जाते हैं, नमाज रोजा जकात वगैरह उस पर लाजिम हो जाते हैं, ये इस बात की दलील है कि बालिग होने से उसकी अकल कामिल हो गई है, चुनांचे अब शरीयत उसको इन चीजों का हुक्म देती है। तो जब बालिग होने से इसकी अकल कामिल हो गई तो ये लड़के की तरह हुई, और लड़के के अंदर तो बिल इतफाक आप भी कहते हैं कि बालिग होने से उसकी अकल कामिल हो गई, लिहाजा उस पर विलायत इजबार हासिल नहीं। तो लिहाजा लड़की की भी जब अकल कामिल हो गई, हमने दलील से साबित कर दिया, तो उस पर भी वली को विलायत इजबार हासिल नहीं होनी चाहिए। और नीज ये विलायत फिल माल की तरह हो गई, जो विलायत फिल नफ्स है। विलायत फिल नफ्स किसकी तरह है? विलायत फिल माल की तरह है भाई। इमाम शाफी रहमतुल्लाह के नजदीक भी जब लड़की आकिला बालिगा हो जाए, अगर उसके पास अपना माल मौजूद है तो वो अपने माल में आजादी से तसर्रुफ कर सकती है, कोई उस पर पाबंदी नहीं लगा सकता। तो जैसे तसर्रुफ फिल माल का हक उसको आप देते हैं आकिला बालिगा होने की वजह से, तो इसी तरह उसको तसर्रुफ फिल नफ्स अपनी जात के बारे में भी तसर्रुफ का हक मिलना चाहिए कि वह जहां मर्जी चाहे निकाह कर ले, क्योंकि वह आकिला बालिगा हो चुकी है। तो ये जो तसर्रुफ इन नफ्स हुआ, ये भी किसकी तरह हो गया? तसर्रुफ इन माल की तरह। और तसर्रुफ इन माल तो आप भी बालिगा के अंदर मानते हैं, तो तसर्रुफ इन नफ्स को भी बालिगा में मानना चाहिए कि उसको तसर्रुफ इन नफ्स हासिल है। और इमाम शाफी रहमला ने अपने मजहब की ताइद के लिए जिक्र फरमाया था कि वली को बालिगा पर भी विलायत इजबार हासिल होती है। चुनांचे ए अहनाफ, आप भी इस बात के कायल हैं कि बालिगा बाकेरा का जब वली निकाह करवाता है तो बाप उसके महर पर कब्जा कर सकता है, बगैर उसकी इजाजत के ही उसके महर पर कब्जा कर सकता है। तो जब बाप बगैर इजाजत उसके महर पर कब्जा कर सकता है, मालूम हुआ बाप को उस पर विलायत इजबार हासिल है। हम कहते हैं कि वाकई बाप जो है उसके महर पर उसकी इजाजत के बगैर कब्जा कर सकता है, लेकिन उसकी वजह यह विलायत इजबार नहीं है, बल्कि वहां दलालतन उस लड़की की रजामंदी मौजूद होती है, क्योंकि उसको भी पता है कि मेरा बाप यह महर کا جو مال ہے خاوند سے لے لے گا اور پھر کچھ پیسے اپنی طرف سے بھی ملا دے گا اور پھر اس کے ذریعے میرے گھر کا سامان وغیرہ میرے لیے تیار کرے گا. تو وہاں دلالتاً رضامندی ہوتی ہے, اس لیے باپ کو یہ اختیار ہوتا ہے. یہ ولایت اجبار کی وجہ سے باپ کو یہ اختیار نہیں. چنانچہ اسی لیے اگر لڑکی نے منع کر دیا باپ کو کہ آپ میرا نکاح تو کروا دیں لیکن آپ نے میرا مہر وصول نہیں کرنا, تو پھر یاد رکھو شرعاً باپ کے لیے جائز نہیں ہے کہ وہ اس کے مہر پر قبضہ کرے. بات سمجھ میں آ گئی. اب آئیے آج کے سبق پر. قال فإذا استأذنها الولي فسكتت أو ضحكت فهو إذن لقوله عليه السلام البكر تستعمر في نفسها فإن سكتت فقد رضيت. بھئی صاحب ہدایہ نے آپ کو بتلا دیا کہ عاقلہ بالغہ پر ولی کو ولایت اجبار حاصل نہیں, وہ زبردستی اس کا نکاح نہیں کر سکتا, تو لہذا اگر اس کا نکاح ولی کروانا چاہتا ہے تو اسے اجازت لینا پڑے گی. تو اب اس کا بیان آ گیا. یاد رکھو اس کو کہتے ہیں استیمار. کیا آپ کہتے ہیں؟ استیمار. امر سے ہے, امر سے باب استفعال ہے. استعمار پھر حمزہ ساکنہ کو یا سے بدلنا بھی جائز ہے. آپ محموس کے قوانین میں پڑھ چکے ہیں کہ حمزہ ساکنہ ہو تو اس کو ماقبل کی حرکت کے موافق حرف علت سے بدلنا جائز ہے. استیمار کہتے ہیں مشورہ لینا, مشورہ لینا. حدیث کے اندر بھی آیا ہے کہ باقرہ سے اس کی ذات کے بارے میں مشورہ لیا جائے بھائی, اور اگر وہ خاموش رہے تو اس کا مطلب یہ ہے کہ وہ راضی ہے بھائی. تو یہ استیمار کا مسئلہ ذکر کر رہے ہیں, یعنی وہی ولایت ندب کا بیان ہو رہا ہے جس میں بالغہ اپنے ولی کو وکیل بنا دیتی ہے کہ آپ کو میرے نکاح کروانے کی اجازت ہے بھائی. تو یہ وہ ولایت ندب ہے بھائی, یا اسی طرح یوں کہہ لیں کہ یہ استیمار کا بیان ہے کہ کیسے جا کر ولی اب اجازت لے گا. اور یاد رکھو چاہے نکاح سے پہلے اجازت لے چاہے نکاح کے بعد اجازت لے, دونوں کا ایک ہی حکم ہے. مثلا ایک صورت یہ ہے کہ ولی نے ابھی نکاح نہیں کروایا, پہلے آ کر اسے اجازت لیتا ہے. یا دوسری صورت یہ ہے کہ ولی نے اس کا نکاح کروا دیا ہے, اب آ کر اس کو بتا رہا ہے, اسے اجازت لے رہا ہے. اگر یہ اجازت دے گی تو نکاح نافذ ہو جائے گا, اگر یہ اجازت نہیں دے گی تو وہ نکاح نافذ نہیں ہوگا, کیونکہ یہ بالغہ ہے اور ولی کو اس پر ولایت اجبار حاصل نہیں ہے. تو چاہے نکاح سے پہلے آ کر بتلائے چاہے نکاح کے بعد آ کر بتلائے, دونوں کا ایک ہی حکم ہے. اور نی صاحب ہدایہ آپ کو یہ بھی بتلائیں گے کہ صرف نکاح کی اطلاع دینا کافی نہیں ہے کہ میں نے نکاح کروایا ہے تمہاری طرف سے اجازت ہے, یا میں نکاح کروانے لگا ہوں تمہاری طرف سے اجازت ہے, نہیں, بلکہ باقاعدہ خاوند کا بتلانا پڑے گا کہ فلاں شخص سے میں تمہارا نکاح کروا رہا ہوں. اور ایسے طریقے سے خاوند کا ذکر ضروری ہے کہ لڑکی کو پہچان ہو جائے بھائی, یہ نہ ہو کہ وہ ذکر کیا اور اس کو پہچان پھر بھی نہ ہوئی, نہیں, اس کا کوئی اعتبار نہیں, بلکہ ایسے طریقے سے ذکر کرے کہ لڑکی کو پہچان ہو جائے. اور نیز یہ بھی یاد رکھنا کہ مہر کا اس میں ذکر ضروری نہیں ہے کہ میں نے اتنے مہر میں تمہارا نکاح کیا ہے, یہ ذکر ضروری نہیں. لیکن اگر ولی نے مہر مثل سے بہت کم مہر کے اندر اس کا نکاح کروایا ہے تو پھر مہر کا ذکر بھی کرنا ضروری ہے. مثلا اس جیسی لڑکی کا مہر جو ہے وہ 2 لاکھ ہوتا ہے اور ولی نے اس کا نکاح جو ہے 50,000 میں کروا دیا ہے, یہ تو اس نے بہت کم میں اس کا نکاح کروایا ہے, لہذا اب یہ مہر بھی لڑکی کو بتانا ضروری ہے کہ میں نے اتنے مہر میں تمہارا نکاح کروایا ہے, کیا تمہیں منظور ہے, تم راضی ہو اس پر. تو کیا کیا چیزیں ضروری؟ اجازت لے گا, ساتھ خاوند کا بتلائے گا کہ فلاں سے نکاح کر رہا ہوں یا فلاں سے نکاح کروایا ہے, اور اگر مہر بہت کم ہے تو اس کو بھی ذکر کرے گا, اور اگر مہر عام معمول کے مطابق ہے پھر اس کو ذکر کرنے کی کوئی حاجت نہیں ہے بھائی. قال فإذا استأذنها الولي, صاحب قدوری فرماتے ہیں کہ جب ولی نے اس باقرہ بالغہ سے اجازت لی, اجازت طلب کی, فسا کاتا تو وہ خاموش رہی, او ضحکت یا ہنس پڑی, فہو اذن, تو یہ اجازت ہے. یاد رکھو عاقلہ بالغہ جو ہے اس سے جب ولی اجازت لینے جاتا ہے تو اس کا خاموش رہنا بھی اجازت ہے اور اس کا ہنسنا بھی اجازت ہے. اسی طرح یاد رکھو اگر وہ بغیر آواز کے رونے لگ پڑی, یعنی اس کے آنسو جاری ہو گئے, تو یہ بھی اجازت ہے بھائی. اس لیے کیونکہ یہ آنسو جاری ہوتے ہیں عموماً گھر والوں کی جدائی کے خیال سے کہ اب مجھے نئے گھر میں جانا پڑے گا اپنے ماں باپ بہن بھائیوں کو چھوڑ کر, تو لہذا باقرہ بالغہ کی خاموشی بھی رضامندی ہے، اس کا ہنسنا بھی رضامندی ہے، اور اس کے بغیر آواز کے رونا بھی رضامندی ہے. یہی بیان فرما رہے ہیں. دیکھیے بھائی دوبارہ، قال فإذا استأذن الولي، صاحب خدوری فرماتے ہیں کہ جب ولی نے اس باقرہ بالغہ سے اجازت طلب کی، فسکت، تو وہ خاموش رہی، او ضحکت، یا وہ ہنس پڑی، فہو اذن، تو یہ اجازت ہے، لقولہ علیہ السلام، دلیل ذکر کر رہے ہیں کہ یہ خاموشی اور ذہک کیسے اجازت ہے. کہتے ہیں لقولہ علیہ السلام، حضور علیہ السلام کے اس قول کی وجہ سے، البکر تستعمر فی نفسیہا، کہ باقرہ جو ہے اس سے مشورہ لیا جائے گا، فی نفسیہا، اس کی اپنی ذات کے بارے میں، یعنی اس کے نکاح کے بارے میں. فان سکتت فقد رضیت، اگر وہ خاموش رہی تو تحقیق وہ راضی ہے. یہ حدیث میں آیا، اس سے پتا چلا کہ باقرہ کی خاموشی بھی رضامندی ہے. بھائی آگے دیکھیے، کہتے ہیں ولی ان جہت رضا فیہ راجحتن، اور اس لیے کیونکہ اس خاموشی کے اندر رضامندی والی جہت راجح ہے. بھائی خاموشی دو طرح ہو سکتی، دو وجہ سے ہو سکتی ہے، خاموشی رد کے لیے بھی ہو سکتی ہے، اور خاموشی قبول کرنے کے لیے بھی ہو سکتی ہے کہ وہ اس کو قبول کر رہی ہے. تو احتمال تو دونوں ہیں، لیکن رضامندی والی جہت اس میں راجح ہے. وجہ یہ کہ یہ باقرہ ہے، اس میں بے انتہا زیادہ حیا ہے، تو اس حیا کی وجہ سے ہاں کہنا اس کے لیے بے انتہا مشکل ہے، تو لہذا وہ خاموش رہے گی. اگر اس نے رد کرنا ہوتا تو رد کرنے میں تو کوئی شرم اور حیا نہیں ہوتی، وہ تو فوراً رد کر سکتی تھی کہ مجھے یہ نکاح قبول نہیں ہے. بھائی تو کہتے ہیں ولی ان جہت الرضا فیہ راجحت، اس لیے کیونکہ رضامندی والی جانب جو ہے اس خاموشی کے اندر راجح ہے. لانها تستحی عن اظہار الرغبت لا عن الرد، اس لیے کیونکہ رغبت اور شوق کو ظاہر کرنے میں تو حیا کرے گی، لا عن الرد، لیکن رد کرنے میں حیا نہیں کرے گی. وزح کو ادل، اچھا یہ تو خاموشی کی دلیل آپ نے دے دی کہ خاموشی رضامندی کی علامت ہے، تو ہنسنے کو بھی تو آپ نے کہا کہ ہنس پڑی، تو یہ بھی کیا ہے؟ رضامندی کی علامت ہے. کہتے ہیں ہنسنا تو زیادہ دلالت کرتا ہے رضامندی پر، خاموشی بھی رضامندی پر دلالت کر رہی ہے. خاموشی میں تو اس کا کوئی فعل نہیں ہے، خاموش رہی، لیکن اس سے بھی اس کی رضامندی کا پتہ چل رہا ہے، اور ہنسنے میں تو باقاعدہ اس کی طرف سے ایک فعل آ گیا جو رضامندی پر زیادہ دلالت کر رہا ہے. بھائی تو کہتے ہیں وضح کو ادل عل رضا مین سکوتی، اور ہنسنا جو ہے وہ زیادہ دلالت کرتا ہے رضامندی پر، مین سکوتی، خاموشی کے مقابلے میں. بخلاف ما اذا بکت، بخلاف اس صورت کے جب وہ رو پڑی. لانه دلیل السخط والکراہتی، اس لیے کیونکہ یہ ناگواری اور ناپسندیدگی کی دلیل ہے. میں نے آپ کو بتلایا بھائی، بغیر آواز کے روئے گی تو پھر یہ رضامندی کی علامت ہے کہ وہ گھر والوں کی جدائی کے خیال سے اس کے آنسو بہ رہے ہیں. لیکن اگر وہ دھاڑے مار مار کر رو پڑی، معلوم ہوا وہ غم کے مارے رو رہی ہے کہ یہ میرا کہاں نکاح آپ کروا رہے ہیں. یہ مانا ہے بخلاف ما اذا بکت، بخلاف اس کے جب رونے لگی. لانه دلیل السخط والکراہت، سخت اور سخت دونوں طرح پڑھ سکتے ہیں، اس کا مانا ناگواری، ناراضگی اور غصے کے ہوتے ہیں. لانه دلیل السخط والکراہت، اس لیے کیونکہ یہ ناراضگی اور ناپسندیدگی کی دلیل ہے. وقیل اذا ضحکت کل مستہزئت بما سمعت لا یکون رضا، واذا بکت بلا صوت لم یکن ردا. جی بعض فقہا نے اور تفصیل بیان فرمائی ہے، وہ فرماتے ہیں اگر ہنسنا استہزاء کے طریقے پر ہو. کس طریقے پر؟ استہزاء، یعنی کسی چیز کا، جیسے کوئی انسان مذاق اڑاتا ہے. ولی نے آ کر نکاح کے بارے میں بتلایا یا اجازت طلب کی، اور یہ استہزاء کے انداز میں ہنس پڑی، تو یہ ہنسنا رضامندی کی علامت نہیں ہے. بھائی بات سمجھ میں آ گئی؟ اوپر تو کہا تھا نا کہ ہنسنا بھی رضامندی کی علامت ہے، لیکن اگر یہ ہنسنا استہزاء کے طریقے پر ہو، جیسے کسی چیز کا وہ مذاق اڑا رہی ہے کہ یہ کہاں میرا نکاح کر رہے ہو بھائی، تو لہذا یہ رضامندی کی علامت نہیں ہے. اسی طرح اگر رونا جو ہے، انہوں نے بتلایا کہ لڑکی کا رونا جو ہے وہ رد کی علامت ہے، وہ رضامندی کی علامت نہیں، لیکن میں نے تفصیل بیان کر دی، بغیر آواز کے روئے گی تو رضامندی ہے، آواز کے ساتھ روئے گی تو پھر یہ رضامندی نہیں ہے، معلوم ہوا اس غم میں مبتلا ہو گئی ہے اس لیے اونچی آواز سے رو رہی ہے. تو اسی کو بیان کر رہے ہیں کہ پیچھے تو بتایا نا کہ رونا ناراضگی کی علامت ہے، وہ تو میں نے تفصیل بیان کی کہ آواز کے ساتھ روئے گی تو یہ حکم ہے، بغیر آواز کے روئے گی تو یہ حکم ہے. صاحب ہدایت نے تو صرف اتنا کہا کہ اگر روئے گی تو رونا ناراضگی کی علامت ہے، یہ رضامندی کی علامت نہیں. تو بعض فقہا نے پھر اس میں تفصیل بیان کی کہ جب بغیر آواز کے روئے گی تو پھر یہ رد نہیں ہے، معلوم ہوا وہ راضی ہے، اور آواز کے ساتھ روئے گی تو معلوم ہوا یہ رد ہے. یہ معنی ہے. وقیل اذا ضحکت کل مستہزئتی بما سمعت، کہ اگر وہ ہنس پڑی کل مستہزئتی، جیسے استہزاء کرنے والی ہو، مذاق اڑانے والی ہو، بما سمعت، اس چیز پر جو اس نے سنی ہے، یعنی سنی ہوئی بات پر استہزاء کرنے والی ہے، اس طرح یہ ہنسی تو لا یکون رضاً، تو یہ رضامندی نہیں ہوگی. وَإِذَا بَكَتْ بِلَا صَوْتٍ، اور اگر یہ بغیر آواز کے روئی، لم یکن ردن، تو یہ رد نہیں ہے، یہ بھی رضامندی ہی کی علامت ہے. قال وَإِنْ فَعَلَ هَذَا غَيْرُ الْوَلِيِّ، یعنی استعمر غیر الْوَلِيِّ او وَلِيٌّ غَيْرُهُ اولا مِنْهُ لَمْ يَكُنْ رِضًا حَتَّى تَتَكَلَّمَ بِهِ. آگے جامع صغیر کی عبارت ذکر فرما رہے ہیں، تو قال امام محمد رحم اللہ فرماتے ہیں جامع صغیر میں، وَإِنْ فَعَلَ هَذَا غَيْرُ الْوَلِيِّ. بھئی مسئلہ یہ ہے، ولی نے اگر جا کر عاقلہ بالغہ باقیرہ سے جا کر پوچھا کہ میں تمہارا نکاح کروانے لگا ہوں فلاں آدمی سے، تو کیا تمہاری طرف سے اجازت ہے؟ تو وہ خاموش رہی یا ہنس پڑی، تو یہ رضامندی کی علامت ہے. لیکن اگر یہ پوچھنے والا غیر ولی تھا، یا یوں کہ دور والا ولی تھا، تو پھر اس صورت میں جب تک وہ زبان سے نہیں کہے گی تب تک یہ رضامندی نہیں. مثلا باپ کو پوچھنا چاہیے تھا جا کر، اور باپ جا کر پوچھتا ہے، وہ خاموش رہتی ہے یا ہنس پڑی یا رونے لگ پڑی بغیر آواز کے، تو یہ سب رضامندی کی دلیلیں ہیں. لیکن اگر باپ کے بجائے بھائی چلا گیا پوچھنے، تو اب اس لڑکی کی خاموشی یا ہنسنا یا رونا یہ رضامندی کی علامت نہیں ہوگا، بلکہ زبان سے اب اس کا کہنا ضروری ہے کہ میں راضی ہوں یا راضی نہیں ہوں. تو کہتے ہیں قال وَإِن فَعَلَ هَذَا غَيْرُ الْوَلِيِّ، اور اگر غیر ولی نے ایسا کیا، یعنی استعمار غیر الولی، یعنی مشورہ لیا ولی کے علاوہ نے، یعنی جو ولی ہے اس کے علاوہ نے مشورہ لیا جا کر، او ولیون غیرہ اولا منہ، یہ عبارت سمجھ لیں، او ولیون یہ ہے نکرہ ولیون، اور غیرہ اولا منہ یہ پورا جملہ ہے، غیرہ یہ ہے مبتدا اور اولا منہ اس کی خبر، اور مبتدا خبر مل کر جملہ اسمیہ ہو گیا. اور میں آپ کو ضابطہ بتلاتا رہتا ہوں کہ نکرہ کے بعد فعل آئے تو وہ اس کی صفت بنتا ہے، اس لیے کیونکہ وہ جو فعل ہوتا ہے اس نے اپنے فاعل یا نائب فاعل سے مل کر جملہ بننا ہے، اور جملہ جب نکرہ کے بعد آئے تو وہ اس کی صفت بنتا ہے. تو یہاں ولی نکرہ کے بعد غیرہ اولا منہ یہ پورا جملہ اسمی آ گیا، اور نکرہ کے بعد جملہ اسمی آئے تو وہ عموماً اس کی صفت ہوتا ہے. وہاں آپ معنی میں غور کر لیں گے، اگر موصوف صفت کا ترجمہ کیسے کرتے ہیں نکرہ میں، موصوف سے پہلے ایسا یا ایسی کا لفظ لے آتے ہیں، تو اگر ترجمہ ٹھیک ہو جائے تو سمجھ جائیں یہ آپس میں موصوف صفت بن رہے ہیں، اگر ترجمہ صحیح نہ ہو تو پھر یہ موصوف صفت نہیں بن رہے. بھائی اب یہاں ولیون موصوف ہے اور غیرہ اولا منہ، ترجمہ سنو، یعنی استعمر غیر الولی، یعنی مشورہ لیا غیر ولی نے اس لڑکی سے جا کر، وہ جو بالغہ باقرہ ہے، او ولیون یا مشورہ لیا ایسے ولی نے، غیرہ اولا منہ کہ اس ولی کے علاوہ کوئی اور ولی جو ہے، اولا منہ وہ اس کے زیادہ قریبی ہے. اولا اولا یہ اس میں تفضیل ہے ولی یلی سے، ولی یلی کا معنی ہوتا ہے قریب ہونا، ولی یلی باب حسیبہ ہے قریب ہونا، تو اولا کا کیا معنی؟ زیادہ قریب. او ولی غیرہ اولا منہ، یا ایسے ولی نے مشورہ لیا کہ کوئی دوسرا ولی اس کے مقابلے میں زیادہ قریب ہے. مثلا مشورہ لینا چاہیے تھا باپ کو، اور مشورہ جا کر لیا بھائی نے، بھائی باپ زیادہ قریبی ہے، جب باپ موجود ہے تو پھر بھائی کو ولایت حاصل نہیں، باپ نہیں ہے پھر بھائی کو ولایت حاصل ہو سکتی ہے، ویسے نہیں. تو بھائی نے جا کر پوچھا، یا اسی طرح مثلا باپ وفات پا چکا ہے، اب پوچھنا بھائی کو چاہیے تھا، مثلا وہ ولی ہے، اور پوچھا چچا نے جا کر، بات سمجھ میں آ گئی؟ تو اس صورت میں پھر یہ لڑکی کی خاموشی یا ہنسنا یا بغیر آواز کے رونا یہ رضامندی کی علامت نہیں ہے، جہاں تک کہ زبان سے وہ خود ظاہر نہ کرے کہ وہ اجازت دے رہی ہے یا اجازت نہیں دے رہی. پھر دیکھیے ترجمہ، قال و ان فعل هذا غیر الولی، اور اگر غیر ولی نے یہ کیا، بھئی کیا کیا؟ آگے صاحب ہدایہ معنی بیان فرما رہے ہیں، یعنی استعمر غیر الولی، یعنی غیر ولی نے مشورہ لیا اس باقرہ بالغہ سے، او ولی غیرہ اولا منہ، یا مشورہ لیا ایسے ولی نے کہ اس ولی کے علاوہ کوئی اور ولی جو ہے وہ اس باقرہ بالغہ کے زیادہ قریب ہے. لم یکن رضن، تو اب یہ خاموشی وغیرہ رضامندی نہیں ہوگی، حتی تتکلم بھی، یہاں تک کہ وہ باقرہ بالغہ اس پر اجازت پر باقاعدہ تکلم کر دے، رضامندی پر تکلم کر دے. لأن هذا السکوت لقلت الالتفات الى کلامه، بھئی کیوں، یہ کیا وجہ ہے؟ آپ نے باپ کے سامنے خاموشی کو آپ نے رضامندی قرار دیا، اور بھائی جو دور کا ولی ہے اس کے سامنے آپ نے خاموشی کو رضامندی کی دلیل قرار نہیں دیا. کہتے ہیں وجہ یہ کہ دور کے ولی کے سامنے یہ اس لیے خاموش نہیں رہی کہ یہ راضی ہے، بلکہ اس نے اس کی بات کی طرف توجہ ہی نہیں کی. مثلا دیکھو، پوچھنا کس کو چاہیے تھا؟ باپ کو. آیا پوچھنے کون؟ بھائی. تو بھائی نے پوچھا کہ تمہارا فلاں جگہ نکاح کروا رہے ہیں، کیا تم راضی ہو؟ یہ خاموش رہی، اس نے جواب ہی نہیں دیا، یعنی اس کی طرف توجہ ہی نہیں کی کہ بھائی یہ کون ہے میرے نکاح کے معاملے میں دخل دینے والا، میرے باپ موجود ہے تو باپ کو آ کر میرے ساتھ بات کرنی چاہیے، یہ کون ہے میرے نکاح کے معاملے میں دخل دینے والا، اس کا کیا تعلق ہے میرے نکاح سے. یا جیسے بھائی کو پوچھنا چاہیے تھا، باپ تو وفات پا چکا، لیکن پوچھنے چچا آیا تو اس نے توجہ ہی نہیں کی کہ بھائی یہ میرے نکاح میں کیسے دخل دے رہے، ان کا میرے نکاح سے کیا تعلق ہے، میرا تو ولی میرا بھائی ہے، اس کو آ کر مجھ سے یہ پوچھنا چاہیے تھا. بات سمجھ میں آ گئی؟ تو لہذا ولی کے علاوہ کسی کے سامنے خاموشی یا دور والے ولی کے سامنے خاموشی یہ رضامندی کی علامت نہیں ہے، بلکہ یہ خاموشی اس لیے ہے کہ وہ لڑکی جو ہے اس کی بات کی طرف توجہ ہی نہیں کر رہی کہ اس کا میرے نکاح سے کیا تعلق ہے. بھائی یہ مانا ہے لِأَنَّ هَذَا سُكُوتَ لِقِلَّتِ الْإِلْتِفَاتِ إِلَىٰ كَلَامِهِ، اس لیے کیونکہ یہ جو خاموشی ہے اس کے کلام کی طرف کم توجہ کرنے کی وجہ سے ہے کہ وہ اس کے کلام کی طرف توجہ ہی نہیں کر رہی کہ میری شادی سے اس کا کیا تعلق ہے. فلم یقع دلالتن علی الرضائی، لہذا یہ رضامندی پر دلالت نہیں ہوگی، یہ خاموشی، یہ خاموشی پھر رضامندی پر دلالت نہیں ہے. ولو وقع، اور اگر یہ خاموشی اگر یہ دلالت ہو بھی، فہوا محتمل، تو اس میں احتمال ہے. بھئی پیچھے بھی بات گزر چکی، خاموشی صرف رضامندی کی دلیل نہیں ہوتی، اس میں تو رد کا بھی احتمال ہوتا ہے، لیکن وہاں پر رضامندی کو ترجیح دے دی ہم نے کیونکہ حدیث میں بھی آیا تھا، اور نیز اس لیے کیونکہ باقرہ بالغہ کے اندر بے انتہا زیادہ حیا ہوتی ہے جس کا آپ لوگ تصور بھی نہیں کر سکتے، تو اس حیا کی وجہ سے وہ اپنی رغبت کا اظہار نہیں کر سکتی کہ ہاں میں راضی ہوں اس نکاح پر. تو کہتے ہیں ولو وقع، اگر وہ سکوت جو ہے اگر وہ رضامندی پر دلالت واقع ہو بھی جائے، فہوا محتمل، تو بھی اس میں احتمال ہے، یعنی رد کا بھی تو احتمال ہے. والاکتفاء بمثله للحاجت، اور اکتفا کرنا اس جیسے احتمال والی چیز پر، للحاجت حاجت کی وجہ سے ہے. پھر سنو، پھر سنو بھئی، کہنا یہ چاہتے ہیں کہ وہاں پر ولی کے سامنے جب لڑکی خاموش رہی تو اس کو ہم نے دلیل بنایا رضامندی پر، اگرچہ اس میں رد کا بھی احتمال تھا لیکن ہم نے رضامندی کی دلیل بنایا. وجہ یہ کہ وہ محتاج ہے نکاح کے لیے، وہ نکاح کے محتاج ہے کہ اس کا نکاح ہوگا تو نکاح کی مصلحتیں اس کو حاصل ہوں گی، اس کا گھر بس جائے گا، اولاد حاصل ہوگی، خاندان بن جائے گا، یہ مصلحتیں اس کو نکاح کے ذریعے حاصل ہوں گی، اور وہ حیا کی وجہ سے ہاں کر ہی نہیں سکتی، اتنی زیادہ حیا ہے. تو اگر اس کے ہاں کہنے پر مسئلے کا مدار کر دیا جائے، پھر تو وہ بیچاری عرصے تک ایسے ہی بیٹھی رہے گی. بھائی وہ حیا کی وجہ سے بولتی نہیں، اور گھر والے سمجھ رہے ہیں شاید یہ رد کر رہی ہے بھائی، تو لہذا اس کی مصلحتیں معطل رہیں گی جب تک وہ بولے گی نہیں، اور حالانکہ اس کو بھی تو حاجت ہے، گھر بسانے کی حاجت ہے، نکاح کی حاجت ہے، تو اس حاجت کی وجہ سے ہم نے اس کی خاموشی پر ہی اکتفا کر لیا تھا کہ خاموشی ہی رضامندی ہے. لیکن جب غیر ولی آ کر پوچھتا ہے، اب اس خاموشی پر اکتفا کافی نہیں، غیر ولی کے سامنے اس کے لیے بولنا مشکل نہیں ہے. بھائی پھر ترجمہ دیکھیے، کہتے ہیں لِأَنَّ هَذَا السُّكُوتَ لِقِلَّتِ الْإِلْتِفَاتِ إِلَىٰ كَلَامِهِ، اس لیے کیونکہ یہ خاموشی جو ہے غیر ولی کے سامنے، یہ اس غیر ولی کے کلام کی طرف کم توجہ ہونے کی وجہ سے ہے، کم توجہ کرنے کی وجہ سے ہے. فَلَمْ يَقَعْ دَلَالَةً عَلَى الرِّضَا، لہذا یہ جو ہے خاموشی، یہ رضامندی پر دلالت نہیں بنے گی. وَلَوْ وَقَعَ، اور اگر یہ خاموشی رضامندی پر دلالت بن بھی جائے، فَهُوَ مُحْتَمِلٌ، تو بھی اس میں احتمال ہے، یعنی اجازت کا بھی احتمال ہے اور رد کا بھی احتمال ہے. وَالْاِكْتِفَاءُ بِمِثْلِهِ لِلْحَاجَتِ، اور اس جیسی چیز پر اکتفا جو ہے وہ حاجت اور ضرورت کی وجہ سے کیا جاتا ہے، تو ولی جب پوچھنے آئے گا تو تب ضرورت تھی کہ اسی پر اکتفا کر لیا جائے تاکہ اس کی مصلحتیں جو ہیں کہیں وہ معطل نہ ہو جائیں، کیونکہ یہ بھی نکاح کی مصلحتوں کی محتاج ہے بھائی. تو کہتے ہیں وہ جو ہم نے اس خاموشی پر اکتفا کر لیا تھا کہ رضامندی پر دلالت کر رہی ہے، تو وہ للحاجت، اس کی اس حاجت کی وجہ سے کیا تھا کہ اس کو حاجت ہے نکاح کی مصلحتوں کی. ولا حاجت فی حق غیر الاولیاء، اور غیر اولیاء کے حق میں کوئی حاجت نہیں ہے کہ اس خاموشی کو رضامندی کی دلیل سمجھا جائے. بخلاف ما اذا كان المستامر رسول الولی لانه قائم مقامه، کہتے ہاں اگر اس کے بجائے وہ جو پوچھنے آیا ہے وہ ولی کا پیغام رساں ہے، کوئی بھی آیا پوچھنے، مثلا ولی ہے باپ لیکن بھائی پوچھنے آیا، بھائی پوچھنے آیا تو آپ کو انہوں نے بتا دیا کہ بھائی کے سامنے خاموشی دلیل نہیں، اس کو زبان سے اجازت دینا پڑے گی. لیکن اگر اس بھائی کو باپ نے بھیجا ہے، باپ کا پیغام لے کر آیا ہے، آ کر کہتا ہے کہ مجھے والد صاحب نے بھیجا ہے، فلاں جگہ آپ کا نکاح کروا رہے ہیں، کیا آپ کی طرف سے اجازت ہے؟ اب لڑکی کی خاموشی، ہنسنا اور بغیر آواز کے رونا، اب یہ دلیل بن جائیں گے کیونکہ یہ ولی کا پیغام رساں ہے، تو اس کا وہی حکم ہے جو ولی کا حکم تھا، اور ولی کے سامنے تو خاموشی رضامندی کی دلیل تھی، تو اس کے سامنے بھی خاموشی رضامندی کی دلیل ہے. بات سمجھ میں آ گئی؟ وہ خود آ کر کہتا ہے کہ مجھے ولی نے بھیجا ہے آپ سے نکاح کی بات پوچھنے کے لیے، تو اب خاموشی رضامندی کی علامت ہے. یہ معنی ہے بخلاف ما اذا کان المستعمر رسول الولی، بخلاف اس کے کہ وہ مشورہ لینے والا اگر وہ ولی کا پیغام رساں ہے تو پھر اس میں وہ خاموشی دلیل ہوگی. لانه قائم مقامه، اس لیے کیونکہ یہ جو رسول ہے، یہ جو پیغام رساں ہے، یہ بھی اس ولی کا قائم مقام ہے بھائی. آگے دیکھیے وتعتبر في الاستمار تسميه الزوج على وجه تقع به المعرفه، بھائی میں نے آپ کو بتلایا تھا کہ جب اس سے اجازت لینے گئے ہیں تو خاوند کا ذکر کرنا بھی ضروری ہے، اس کی پہچان، وہی اب مسئلہ آ گیا. تو کہتے ہیں وتعتبر فی الاستیمار تسمیۃ الزوج، اور معتبر ہے استیمار کے اندر خاوند کا ذکر کرنا. یہ جو استیمار ہے، جو مشورہ لیا جا رہا ہے، یہ یوں کو یہ جو اجازت طلب کی جا رہی ہے، یہ اجازت کے طلب کرنے کے اندر معتبر ہے تسمیۃ الزوج، خاوند کا ذکر کرنا. علی وجہ، ایسے طریقے پر، تقع به المعرفۃ، کہ جس کے ذریعے پہچان ہو جائے. خاوند کا ذکر ویسے سرسری نہیں کرنا، ایسے طریقے سے کرنا ہے کہ لڑکی کو پوری پہچان ہو جائے کہ فلاں شخص سے میرا نکاح کروایا جا رہا ہے. لتظہر رغبتها فیہ من رغبتها عنہ، رغب یرغب رغبتا، اس کا صلہ اگر فی آئے تو اس کا معنی ہے راغب ہونا، شوق ہونا، اشتیاق ہونا، اور اسی رغیبہ کا صلہ اگر عن آ جائے تو پھر اس کا معنی ہے اعراض کرنا، نفرت کرنا. تو صاحب ہدایہ کی فصیح و بلیغ عبارتیں چل رہی ہیں بھائی، ایک جگہ رغبتہا کا صلہ فی لے کر آئے اور دوسری جگہ رغبتہا کا صلہ عنہ لے کر آئے بھائی، تو ایک جگہ اس کا ترجمہ کیا کریں گے؟ شوق کے، رغبت کے، اور دوسری جگہ ترجمہ کریں گے نفرت کے یا اعراض کے. اور یاد رکھو یہ جو درمیان میں من آیا، لتظہر رغبتها فیہ من رغبتها عنہ، یہ من جو ہے عربی زبان میں کبھی کبھار دو چیزوں کے درمیان مقابلے کے لیے لایا جاتا ہے، یہ ہمیشہ یاد رکھنا، یہ آپ کو ترجمے میں بہت فائدہ دے گا. مثلا فظہر الحق من الباطل، فظہر الحق، تو حق ظاہر ہو گیا، من الباطل، باطل کے مقابلے میں، تو یہ من کا کیا ترجمہ میں نے کیا؟ مقابلے میں، تو یہ من مقابلے کے لیے آتا ہے. تو کہتے ہیں لِتَظْهَرَ رَغْبَتُهَا فِيهِ، تاکہ اس بالغہ باکرہ کی رغبت ظاہر ہو جائے، فِيهِ اس خاوند میں، مِنْ رَغْبَتِهَا عَنْهُ اس سے اعراض کے مقابلے میں، کہ یہ اعراض کر رہی ہے یا رغبت کا اظہار کر رہی ہے، تو لہذا ضروری ہے خاوند کی اس کو پہچان کروائی جائے. پھر ترجمہ دیکھ لیجئے، لِتَظْهَرَ رَغْبَتُهَا فِيهِ مِنْ رَغْبَتِهَا عَنْهُ، تاکہ اس باکرہ بالغہ کی رغبت خاوند کے اندر ظاہر ہو جائے اس سے اعراض کے مقابلے میں، تاکہ پتہ چل جائے کہ راغب ہے بھائی. وَلَا تُشْتَرَتُ تَسْمِيَةُ الْمَهْرِ، اچھا بھائی میں نے آپ کو بتلایا تھا کہ یہ مشورہ لیتے ہوئے مہر کا ذکر کرنا ضروری نہیں، وہی اب بیان کر رہے ہیں. کہتے ہیں وَلَا تُشْتَرَتُ تَسْمِيَةُ الْمَهْرِ، اور مہر کو ذکر کرنا شرط نہیں ہے یعنی مشورے کے وقت. ہوا صحیح، یہی قول صحیح ہے. بعض علماء فرماتے ہیں کہ نہیں مہر کو بھی ذکر کرنا پڑے گا، لیکن کہتے ہیں صحیح قول یہی ہے کہ مہر کو ذکر کرنا شرط نہیں ہے. لِأَنَّ النِّكَاحَ صَحِيحٌ بِدُونِهِ، اس لیے کیونکہ مہر کے ذکر کے بغیر بھی نکاح صحیح ہو جاتا ہے. یاد رکھو نکاح میں مہر ضرور آئے گا، آپ چاہے ذکر کریں یا ذکر نہ کریں. اگر ذکر کریں گے تو وہی مہر ہو جائے گا. اگر آپ مہر کو ذکر کرنا بھول گئے، مہر طے ہی نہیں کیا اور نکاح کر لیا، تو خود بخود مہر مثل آ جائے گا، یعنی اس جیسی عورت کا جو مہر ہوتا ہے وہ خاوند پر لازم ہو جائے گا. تو جب نکاح کے اندر مہر کا ذکر ضروری نہیں ہے، مہر کے ذکر کے بغیر بھی نکاح منعقد ہو جاتا ہے، تو یہاں پر بھی مشورے کے اندر بھی مہر کا ذکر ضروری نہیں ہے، اس کے بغیر بھی اجازت ہو جائے گی. لیکن میں نے آپ کو بتایا یہ اس وقت ہے جب یہ مہر اتنا ہی ہو جتنا اس جیسی لڑکی کا ہوتا ہے، اور اگر ولی نے بہت کم مہر رکھا ہے تو پھر اس صورت میں مہر بھی بتلانا ضروری ہے بھائی. یہ مانا ہے، کہتے ہیں وَلَا تُشْتَرَتُ تَسْمِيَةُ الْمَهْرِ، اور مہر کو ذکر کرنے کی شرط نہیں لگائی جائے گی. ہُوَ صَحِيح، یہی قول صحیح ہے. لِأَنَّ النِّكَاحَ صَحِيحٌ بِدُونِهِ، اس لیے کیونکہ نکاح جو ہے وہ مہر کے ذکر کے بغیر صحیح ہو جاتا ہے. تو جب مہر کے بغیر نکاح صحیح ہے تو اس سے اجازت لینا بھی بغیر مہر کے ذکر کے وہ صحیح ہے بھائی. وَلَوْ زَوَّجَهَا فَبَلَغَهَا الْخَبَرُ فَسَكَتَتْ فَهُوَ عَلَى مَا ذَكَرْنَا، اب دوسری صورت آ گئی. پہلے تو تھا کہ نکاح سے پہلے ولی نے جا کر اجازت لی، وہ خاموش رہی یا ہنس پڑی یا رونے لگ پڑی، تو پھر یہ رضامندی کی دلیل ہے. اور میں نے آپ کو بتلایا اگر نکاح کے بعد جا کر بتلایا کہ میں نے تمہارا نکاح کر دیا ہے، تو پھر وہ باکرہ بالغہ خاموش رہی یا ہنس پڑی یا بغیر آواز کے رو دی، تو یہ سب یہ بھی کیا ہے، رضامندی کی علامت ہیں بھائی. اب وہی بیان کر رہے ہیں، کہتے ہیں وَلَوْ زَوَّجَهَا، اور اگر ولی نے اس باکرہ بالغہ کا نکاح کروا دیا، فَبَلَغَهَا الْخَبَرُ، تو پھر اس کو خبر پہنچی اپنے نکاح کی، فَسَكَتَتْ، تو یہ خاموش رہی. نکاح کی خبر پہنچی کہ تمہارے والد نے تمہارا فلاں سے نکاح کروا دیا ہے، اور اس کو یہ خبر ملی، فَسَكَتَتْ، یہ خاموش رہی. فَهُوَ عَلَى مَا ذَكَرْنَا، تو یہ بھی اسی طور پر ہے جو ہم نے ذکر کر دیا. یعنی یہ خاموشی رضامندی پر دلیل ہوگی اسی طریقے پر جو ہم نے ذکر کر دی. توجہ ہے، یہ خاموشی رضامندی پر دلیل ہوگی اسی شرط پر جو ہم نے ذکر کر دی کہ خاوند کی پہچان کروائی جائے اس کو. کہ صرف یہ بتانا کہ تمہارا نکاح کروا دیا ہے، یہ خاموش رہی، تو اس خاموشی کو رضامندی نہیں سمجھا جائے گا جب تک اسی طریقے پر نہ ہو جو ہم نے بتا دیا کہ خاوند کی بھی پہچان کروا دی جائے. تو اب جب خاوند کی بھی پہچان کروا دی، اب اس کی یہ خاموشی رضامندی پر دلیل ہوگی. ویسے یہ خاموشی رضامندی پر دلیل نہیں ہے. بات سمجھ میں آ گئی؟ تو یہ ترجمہ دیکھ لو غور سے. کہتے ہیں وَلَوْ زَوَّجَهَا فَبَلَغَهَا الْخَبَرُ، اگر ولی نے اس کا نکاح کروا دیا پھر اس کو خبر پہنچی، فَسَكَتَ، تو یہ خاموش رہی. فَهُوَ عَلَى مَا ذَكَرْنَا، یعنی اس خاموشی کا رضامندی ہونا اسی شرط پر ہوگا جو ہم نے ذکر کر دی کہ خاوند کی بھی اس کو پہچان کروائی گئی ہو، خاوند کی بھی اس کو پہچان کروائی جائے. خاوند کی پہچان کروا دی تو یہ خاموشی رضامندی کی دلیل ہے، ورنہ نہیں. لِأَنَّ وَجْهَ الدَّلَالَةِ فِي السُّكُوتِ لَا يَخْتَلِفُ، کہتے ہیں اس لیے کیونکہ خاموشی کے اندر جو دلالت کی وجہ ہے، لا يَخْتَلِفُ، وہ بدلتی نہیں. تو جیسے خاموشی رضامندی پر دلالت کر رہی تھی نکاح سے پہلے، اسی طرح نکاح کے بعد بھی یہ خاموشی دلالت کرے گی رضامندی پر. तो निकाह से पहले या बाद में होने से कोई इसकी दलालत में फर्क नहीं पड़ेगा। इसलिए यहां भी खामोशी दलील है। यह माना है लिअन्ना वजह दलालती फिस सुकूती, इसलिए क्योंकि खामोशी के अंदर दलालत की जो वजह है वो बदलती नहीं है। सुम्मल मुखबिरु इनकान फजूली युश्तरतु फीहि العدد او العدالة عند ابي حنيفة رحمه الله خلافا لهما। भाई ये मसला अच्छी तरह समझ लो, अगर खबर देने वाला बस निकाह करवा दिया है वली ने, अब इस लड़की को आकर किसने खबर दी और खबर देने वाले ने खावंद का भी पूरा बतला दिया, तो और फिर ये खामोश रही, तो ये खामोशी रजामंदी की दलील होगी
जी।
या ये हंसना रजामंदी की दलील होगी या बगैर आवाज के रोना ये रजामंदी की दलील होगी। लेकिन ये याद रखो, पहले ये देखा जाएगा ये खबर देने वाला कौन है। ये खबर देने वाला या तो कोई फजूली होगा, फजूली फजल से है जायद जायद, याद रखो फिकी मसाइल के अंदर ये जगह जगह फजूली का जिक्र आएगा। फजूली का तर्जमा याद रखना, फजूली कहते हैं गैर मुतअल्लका आदमी, एक शख्स जिसका एक मसले से ताल्लुक नहीं है वो उस मसले में दखल दे तो हम कहेंगे ये फजूली है। मसलन मेरी गाड़ी है, मुझे इख्तियार है मैं अपनी गाड़ी को जब चाहूं बेच दूं क्योंकि मैं इस गाड़ी का मालिक हूं, तो मैं इस गाड़ी की बेय कर सकता हूं क्योंकि मैं असील हूं, इस बेय का इख्तियार मुझे ही है, गाड़ी का मालिक मैं हूं, तो ये गाड़ी की बेय मैं कर सकता हूं क्योंकि मैं असील हूं इस मामले के अंदर, मुझे किसी और ने ये इख्तियार नहीं दिया बल्कि मैं खुद मालिक हूं इसका। और एक सूरत यह है कि मैं किसी दूसरे से कहता हूं कि आप मेरी यह गाड़ी ले जाएं और बेच दें, तो गोया मैंने उसको वकील बना दिया। तो किसी भी मामले में जब कोई तसर्रुफ करता है या वो असील होता है या वकील होता है, और अगर कोई तीसरा शख्स आकर बीच में वो मामला करे तो उसको फिर फजूली कहते हैं। मसलन मैं अपनी गाड़ी खुद भी बेच सकता हूं, मैं अपनी गाड़ी जैद को वकील बना सकता हूं कि आप जाकर मेरी गाड़ी बेच दें, लेकिन मैंने किसी को वकील भी नहीं बनाया, खुद भी नहीं बेची। एक आदमी अचानक आया जानने वाला और आकर कहने लगा आज मैंने आपकी गाड़ी बेच दी
जी।
भाई आपने मेरी गाड़ी कैसे बेच दी, तो इसको कहेंगे फजूली। क्या कहेंगे? इसका कोई ताल्लुक नहीं था गाड़ी बेचने से। लेकिन इंदल अहनाफ इसकी बै बिल्कुल रद्दी भी नहीं है, बै मौकूफ रहेगी, इसने मेरी गाड़ी बेची है, अब अगर मैंने इजाजत दे दी तो वो बेअ नाफिस हो जाएगी और अगर मैंने इजाजत न दी तो वो बेअ रद्द हो जाएगी। बात समझ में आ गई? तो गैर मुतअल्लिका आदमी को क्या कहते हैं? फजूली, जो ना असील हो और ना वकील हो। तो अब देखो इस लड़की को जिसने पैगाम पहुंचाया वो फजूली था, बस उसको वली ने नहीं भेजा कि जाकर उसको बतलाओ, वो खुद ही आ गया। तो कहते हैं अगर फजूली है तो फिर इसके अंदर अदद या अदालत में से एक शर्त होगी, अदद या अदालत। वजह यह कि यह जो इस आदमी ने आकर इस लड़की को बताया है इसमें दो हैसियतें हैं। एक हैसियत से तो यह गोया उसको सिर्फ एक बात बतला रहा है और बात तो कोई भी जाकर किसी को बतला सकता है, और दूसरी हैसियत से देखें तो उस पर यह लड़की पर यह निकाह लाजिम हो रहा है, लड़की पर यह निकाह लाजिम हो रहा है। इस वक्त वो खामोश रहेगी, बाद में वो रद्द वगैरह नहीं कर सकती। तो ये जो फजूली ने आकर खबर दी है, बाज एतबार से देखें तो ये सिर्फ खबर दे रहा है, एक बात बतला रहा है, और बाज एतबार से देखें तो गोया ये शहादत दे रहा है। शहादत में भी गैर पर एक बात लाजिम की जाती है। बस अलम देखो, दो आदमियों का झगड़ा हो गया एक चीज के बारे में, दो गवाहों ने आकर कहा कि हम गवाही देते हैं जैद इसका मालिक है, तो लिहाजा गवाही की वजह से क्या होती है, एक चीज दूसरे पर लाजिम हो जाती है। भाई अमर तो कह रहा था यह चीज मेरी है, लेकिन अब जब दो गवाहों ने गवाही दे दी, काजी ने जैद के हक में फैसला कर दिया और यह फैसला अमर पर भी लाजिम हो गया
जी।
क्या हुआ? यानी गवाहों ने क्या कहा था, यह गाड़ी किसकी है? जैद की। तो देखा गवाहों का कौल अमर पर लाजिम कर दिया काजी ने। तो शहादत में गैर पर कोई चीज कोई कौल लाजिम किया जाता है। तो यहां पर भी ये जो खबर देने वाला है ये मीन वजह तो खबर दे रहा है, और मीन वजह ये शहादत है कि ये खावंद इस औरत पर क्या हो जाएगा, लाजिम हो जाएगा, ये निकाह इस पर लाजिम हो जाएगा। तो ये बाज एतबार से खबर है और बाज एतबार से शहादत है। और काजी के सामने जब किसी मसले में गवाही दी जाए तो दो चीजों का होना जरूरी है, गवाह दो होने चाहिए और नीज वो आदिल होने चाहिए, काबिल एतमाद। आप जानते हैं काजी के सामने जब कोई दो आदिल गवाह किसी मसले में पेश हो जाएं तो काजी को वही फैसला करना पड़ता है, अगर वो वही फैसला न करे तो वो इंद अल्लाह मुजरिम है वो काजी भाई। तो गवाहों के अंदर अदद भी जरूरी, गवाह कम से कम दो गवाह हो, एक गवाह से बात साबित नहीं होगी, और नीज वो गवाह भी कैसे होने चाहिए आदिल, अगर गैर आदिल है फिर काजी की मर्जी है वो गवाही को कबूल करे या कबूल न करे। तो गवाही के अंदर कितनी चीजें हैं, दो, एक अदद यानी दो होने चाहिए और एक अदालत के गवाह क्या होना चाहिए, आदिल होना चाहिए यानी काबिल एतमाद होना चाहिए। तो लिहाजा ये जो लड़की को जाकर निकाह की खबर दी है ये बाज एतबार से देखें तो खबर है, जब खबर है तो खबर के अंदर तो ना अदालत की शर्त होती है और ना अदद की शर्त होती है, जो भी एक बात आकर आपको बतलाएगा आपको बात पता चल गई, दो का बतलाना या काबिल एतमाद का बतलाना जरूरी नहीं। लेकिन यही मीन वजह, ये जो लड़की को बतलाया जा रहा है ये मीन वजह, इसकी वजह से उस पर यह निकाह लाजिम हो जाएगा, तो यह शहादत हो गई, क्या हो गई, जैसे शहादत में दूसरे पर चीज लाजिम होती है तो यह शहादत हुई, और शहादत के अंदर तो आदत और अदालत दोनों होते हैं, लेकिन यह जो है पूरी शहादत नहीं है, बाज एतबार से यह शहादत है बाज एतबार से यह शहादत नहीं है, तो लिहाजा शहादत की दोनों चीजें तो जरूरी नहीं होंगी, हां एक चीज जरूरी होगी, बाज एतबार से यह शहादत है बाज एतबार से यह शहादत नहीं, तो लिहाजा इसमें या तो ये जो फजूली है ये दो होने चाहिए, या अगर दो नहीं है एक है तो कम से कम उसको काबिल एतमाद होना चाहिए, क्योंकि मीन वजह शहादत है, मीन वजह शहादत नहीं, जब मीन वजह शहादत है तो शहादत की दो शर्तों में से एक जरूर होनी चाहिए, और जब मीन वजह शहादत नहीं है तो शहादत की दूसरी चीज जरूरी नहीं, एक चीज होनी चाहिए एक नहीं, चाहे आदत हो जाए बताने वाले अगर काबिल एतमाद नहीं है तो दो बताने वाले हों, और अगर काबिल एतमाद है तो फिर एक भी काफी है, बताने वाले दो थे या एक काबिल एतमाद था, वो जो फजूली है, और फिर ये लड़की खामोश रही तो अब ये निकाह इस पर क्या हो गया लाजिम, और अगर आदत या अदालत नहीं है एक ही फजूली है और वो भी आदिल नहीं है तो फिर इस सूरत में सिर्फ इसकी खामोशी से ये निकाह इस पर लाजिम नहीं होगा बल्कि जुबान से बाकायदा इजाजत देना जरूरी है। बात समझ में आ गई, तो कहते हैं सुम्मल मुखबिरु इनकाना फुजूली, फिर खबर देने वाला अगर फुजूली है यानी गैर मुतअल्लिका आदमी है तो युश्तरतु फीहि अल-अदद अविल अदालतु इंदा अबी हनीफा रहिमहुल्लाह, तो उसके अंदर अदद या अदालत की शर्त होगी इमाम साहब के नजदीक, फिर ही निकाह उस पर लाजिम होगा वरना निकाह मौकूफ रहेगा जब तक वो इजाजत ना दे। खिलाफ लहुमा बखिलाफ साहिबैन के, साहिबैन फरमाते हैं कि ये खबर है ये शहादत नहीं, लिहाजा इसमें ना आदत की शर्त है ना अदालत की। वलौ काना रसूलन, और अगर वो खबर देने वाला पैगाम रसा है, वली ने उसको भेजा है कि मैंने निकाह करवा दिया है जाकर उसको इत्तला दे दो, तो फिर इस सूरत में बिल इत्तेफाक ना आदत की शर्त है ना अदालत की शर्त है, वो पैगाम रसा आकर बतला दे और लड़की खामोश रही या हंस पड़ी या बगैर आवाज के रोई तो तीनों सूरतों में ये इजाजत की अलामत होगी और निकाह मुनाकिद हो जाएगा। तो कहते हैं वलौ काना रसूलन, और अगर वो खबर देने वाला अगर पैगाम रसा है तो ला युश्तरतु इजमाअन, तो फिर इसके अंदर आदत या अदालत की शर्त नहीं होगी इजमाअन इत्तेफाकन यानी बिल इत्तेफाक भाई। वलहू नज़ाइरु, और इस मसले की और भी नजीरें हैं, यानी यहां पर ये जो खबर इसने दी, ये जो खबर दी जा रही है ये मिन वजह शहादत है और मिन वजह गैर शहादत है, तो लिहाजा शहादत की दो चीजों में से एक जरूर होनी चाहिए, या अदद होना चाहिए यानी खबर देने वाले दो हों, या अदालत होनी चाहिए अगर खबर देने वाला एक है कि वो आदिल और काबिल एतमाद आदमी होना चाहिए। कहते हैं इसकी और भी नजीरें हैं जो कहते हैं आगे किताबुल कजा में साहिब हिदायत जिक्र फरमाते हैं। मसलन देखो एक शख्स एक वकील को माजूल कर देता है तो याद रखो इस ये भी मीन वजह खबर है और ये मीन वजह शहादत है, तो इसमें भी अदद या अदालत में से एक चीज होनी चाहिए इमाम साहिब के नजदीक। भाई देखो ना, मसलन एक आदमी को मैंने कहा कि आप मेरे लिए एक गाड़ी खरीद लें, वो चला गया, फिर बाद में मेरा इरादा बदल गया कि अब मैं गाड़ी नहीं खरीदता, मैंने एक दूसरे आदमी को उसके पीछे दौड़ाया कि जाओ जाकर जल्दी से उसको कहो मेरे लिए गाड़ी न खरीदे। ये अब मैं उसको वकालत से माजूल कर रहा हूं कि मेरे लिए आप गाड़ी न खरीदें भाई, तो ये माजूल। तो लिहाजा देखा जाए तो मिन वजह यह खबर है, वो सिर्फ जाकर बताएगा, ये खबर दे रहा है। और देखा जाए तो ये मीन वजह शहादत है भाई। शहादत कैसे है? कहते हैं कि क्योंकि इसकी वजह से एक चीज दूसरे पर लाजिम हो जाएगी। किस तरह भाई? देखो मसलन एक आदमी को मैंने वकील बनाया, मेरे लिए गाड़ी खरीदो, वो गाड़ी जब खरीद लेगा वो गाड़ी मुझ पर लाजिम होगी, मुझे लेना पड़ेगी। और अगर मैंने वकील नहीं बनाया किसी को और एक आदमी खुद ही गाड़ी खरीद कर ले आया और अब वो जबरदस्ती मुझे कहता है नहीं जी ये तो मैंने आपके लिए खरीदी थी, आपको लेना पड़ेगी, तो मेरे लिए तो लेना जरूरी नहीं है। तो देखो वो गाड़ी उसी आदमी पर पड़ गई
जी।
वो क्या हो गई? उसी आदमी पर पड़ गई। अब उसको खुद ही रखना पड़ेगी, जो पैसे लगे वो उसके अपने लगे हैं, क्योंकि मैंने तो उसको वकील ही नहीं बनाया। यहां पर भी इसी तरह एक आदमी को मैंने वकील बनाया है कि मेरे लिए गाड़ी खरीद लो, तो अब वो जब गाड़ी खरीदेगा वो मुझे लेना पड़ेगी हर हाल में, क्योंकि मैंने वकील बनाया है। लेकिन अगर मैं उसको वकालत से माजूल कर देता हूं और खबर मिलने के बाद फिर ये गाड़ी खरीदता है, तो अब ये गाड़ी उसी पर लाजिम होगी, मुझ पर लाजिम नहीं। वो पैसे उस वकील ही को पड़ेंगे, वो मेरे सर पर अब वो गाड़ी नहीं डाल सकता। बात समझ में आई? तो देखो जब मैंने वकील को माजूल किया तो माजूल करने की जो खबर पहुंचा रहा है ये मीन वजह खबर ही है। लेकिन मीन वजह यह शहादत भी है कि अब अगर वकील ने वो तसरुफ किया तो वकील पर लाजिम होगा, मुवक्किल पर लाजिम नहीं होगा। तो यह मीन वजह शहादत भी है। तो लिहाजा वकील को माजूल करना यह मीन वजह खबर है और मीन वजह शहादत है। तो इसके अंदर भी अदद या अदालत में से एक चीज का होना जरूरी है। यह माजूली की खबर देने वाले या तो दो अफराद होने चाहिए, या अगर एक है तो वह काबिल एतमाद यानी आदिल आदमी होना चाहिए। यह माना है वलहू नज़ाइरु। और इस मसले की और भी नजीरें हैं, आगे देखिए। वलव इस्तअज़ना सय्यिब फला बुद्दा मिन रिज़ाहा बिल क़ौली। भाई पहले था बाकेरा बालिगा से इजाजत का मसला, अब है सय्यिबा से इजाजत का मसला। सय्यिबा वो है जिसका पहले निकाह हो चुका और रुखसती हो गई थी और फिर खावन ने इसको तलाक दे दी, तो ये जो गैर कंवारी है, शादीशुदा है, यह है सय्यिबा। अब इस सय्यिबा का कहीं वली निकाह करवाता है और फिर आकर इसको इत्तला देता है, या निकाह करवाने से पहले इसे इजाजत तलब करता है कि फला आदमी से मैं आपका निकाह करवा रहा हूं। तो याद रखो बाकेरा की खामोशी तो रजामंदी की दलील थी, सय्यिबा की खामोशी रजामंदी की दलील नहीं है, बल्कि इसको बाकायदा जुबान से कबूल करना पड़ेगा फिर ही इजाजत होगी, वैसे इजाजत नहीं होगी। तो कहते हैं वलव इस्तअज़ना सय्यिबा, और अगर इजाजत तलब की सय्यिबा से, फला बुद्द मिन रिज़ाहा बिल क़ौली, तो लिहाजा जरूरी है उसकी रजामंदी कौल के जरिए। लिक़ौलिही अलैहिस्सलाम, वजह हुजूर अलैहिस्सलाम के इस कौल के, आपने फरमाया अस्सय्यिबु तुशावरु, कि सय्यिबा जो है तुशावरु, उससे मशवरा किया जाता है। मशवरा याद रखो, मशवरा के अंदर कौल होता है, दूसरे से आप कोई राय तलब करते हैं किसी मसले में कि इस मसले में मुझे राय दीजिए, तो मशवरे में एक जानिब से तो कौल होगा, जबकि यहां हदीस में तुशावरु आया, शावरा युशाविरु मुशावरतन, ये बाबे मुफाला है और बाबे मुफाला जानिबैन से कौल चाहता है, जानिबैन से कौल चाहता है। तो लिहाजा जो मशवरा करने गया, जो इस्तीमार करने गया सय्यिबा के पास, उसने जाकर जिक्र किया कि फलां जगह आपका निकाह करवा रहे हैं, क्या आपकी तरफ से इजाजत है? कौल सिर्फ एक तरफ से है, इसको मुशावरत नहीं कहेंगे, बाबे मुफाला नहीं कहेंगे। उसकी तरफ से भी कौल आना चाहिए सय्यिबा की तरफ से कि मुझे यह कबूल है। अब जो है मुशावरत पाई गई, यानी दोनों तरफ से कौल आ गया। तो हदीस में शावरा का लफ्ज आया है और यह बाबे मुफाला है और बाबे मुफाला जानिबैन से फेल चाहता है, लिहाजा इससे मालूम हुआ कि सय्यिबा का भी जुबान से बोलना और कबूल करना और इजाजत देना जरूरी है भाई। तो कहते हैं लिकौली है अलैहिस्सलाम, हुजूर अलैहिस्सलाम की इस कॉल की वजह से असय्यिबु तुशावरु, के सय्यिबा जो है उसे मशवरा किया जाता है। वली अन्नदुत कला युअद्दु अयबम मिनहा, नीज वजह यह कि बाकेरा जो थी उसमें तो बहुत ज्यादा हया थी
जी,
लिहाजा उसकी खामोशी ही रजामंदी की अलामत है और उसका बोलना ऐब शुमार होता है। अगर वो अपने जुबान से कि हां जी मुझे कबूल है, तो सुनने वाले ये औरतें आपस में ऐब बनाएंगी कि देखो ये तो इतनी बेहया है भाई, इसने जरा भी शर्म और हया नहीं की, फौरन कह दिया मुझे कबूल है। लिहाजा बाकिरा के अंदर बोलना ऐब शुमार होता है, इस वजह से भी वो खामोश रहेगी। लेकिन सैयबा उसको तो एक मर्तबा मर्द का तजर्बा हो चुका है, उसकी हया उस दर्जे की अब न रही और उसका बोलना ऐब शुमार नहीं होता भाई, लिहाजा उसका बोलना जरूरी है। कहते हैं वली अन्न नुत्का ला युअद्दु ऐबा मिन्हा, इसलिए क्योंकि बोलना जो है वो सैयबा से ऐब शुमार नहीं होता। वकल्लल हया उबिल मुमारसति, और नीज इसकी हया भी कम हो गई है बिल मुमारसति, मुमारसत की वजह से। मुमारसत कहते हैं इख्तिलात और तजर्बा होना किसी चीज का, तो इसको मर्द का तजर्बा हो चुका है जिसकी वजह से इसकी हया निस्बतन कम हो गई। तो कहते हैं वकल्लल हया उबिल मुमारसती, और नीज इसकी हया भी कम हो गई है मर्द का तजर्बा होने की वजह से। फला मानिअ मिनन नुत्कफी हकहा, लिहाजा इसके हक में बोलने से कोई चीज मानिअ नहीं, इसका बोलना ऐब भी नहीं और नीज इसकी हया भी निस्बतन कम हो गई, लिहाजा अब इसके लिए बोलने में कोई मुश्किल नहीं है भाई। आगे देखिए, कहते हैं वह इदाजालत बकारतुहा बिवस्बतिन औ हैजतिन औ जराहतिन औ तानीसिन फहियफी हुक्मिल अबकार। भाई सूरत है मसला यह कि मसलन एक बालेगा बाकेरा है लेकिन उछलने कूदने की वजह से उसकी बकारत जायल हो गई, या इसी तरह है ज्यादा आने की वजह से उसकी बकारत जायल हो गई, या कोई जख्म वगैरह था जिसकी वजह से उसकी बकारत जायल हो गई, या तानीस की वजह से उसकी बकारत जायल हुई। तानीस कहते हैं कि लड़की वालों का लड़की को बालिग होने के बाद देर तक बिठाए रखना, उसकी शादी न करना कि काफी उम्र हो जाए, तो ये जो शादी की उम्र गुजर गई लड़की की, तो ये जो ज्यादा मुद्दत तक लड़की बैठी रहे तो उस सूरत में भी बाज़ औक़ात पर्दा बकारत जायल हो जाता है। तो ये जो लड़की की बकारत जायल हुई है उछलने कूदने की वजह से, या हैस की वजह से, या जख्म की वजह से, या तानीस वगैरह की वजह से, तो अब इसका क्या हुक्म है? क्या यह अब भी बाकेरा के हुक्म में है या बाकेरा के हुक्म में नहीं? अगर बाकेरा के हुक्म में होगी तो इसकी खामोशी रजामंदी होगी, अगर ये बाकेरा के हुक्म में नहीं फिर तो इसकी खामोशी रजामंदी नहीं होगी। तो साहिब हिदाया बतलाएंगे कि ये अभी भी बाकेरा के हुक्म में है। उर्फ में इसको भी क्या समझा जाता है? बाकेरा ही समझा जाता है। तो कहते हैं वह इदा जालत बकारतुहा बिवस्बतिन, अगर लड़की की बकारत जायल हो गई खत्म हो गई बिवस्बतिन उछलने की वजह से, औ हैजतिन या हैस की वजह से यानी हैस की कसरत की वजह से, औ जराहतिन या जख्म की वजह से, औ तानीसिन या यानी बड़ी उम्र तक शादी न होने की वजह से, फहिया फी हुक्मिल अबकारी, तो ये बाकेराओं के हुक्म में है। लिअन्नहा बिकरुन हकीकतन, साहिब हिदायत दलील जिक्र फरमा रहे हैं कि ये बाकेरा क्यों है, इसकी तो बकारत जायल हो चुकी है, तो जवाब दे रहे हैं लिअन्नहा बिकरुन हकीकतन, क्योंकि ये हकीकतन बिक्र है, ये हकीकतन बाकेरा है, हकीकत के एतबार से ये बाकेरा है। याद रखो बिक्र बा काफरा, बिक्र बिक्र का मादा जो है जहां भी आएगा इसमें अव्वलियत वाला माना होता है, बिकर का मादा जहां भी आएगा उसमें अव्वलियत का माना होता है यानी अव्वल होना, पहला होना। जैसे देखो सुबह सवेरे को अरबी में बुकरतुन कहते हैं, बुकरतुन सुबह सवेरे यानी सुबह का अव्वल वक्त, देखा यहां अव्वल होने वाला माना आ गया। इसी तरह बाकूरा, बाकूरा कहते हैं दरख्तों पर जो पहला पहला फल आए किसी मौसम में, भाई जब फल पकना शुरू होते हैं एकदम तो सारे फल नहीं पकते, शुरू शुरू में कुछ दरख्तों का फल पकने लगता है, फिर उसके बाद कुछ और का, फिर कुछ और का, इस तरह आहिस्ता आहिस्ता दरख्तों का फल वक्त के साथ साथ पकता चला जाता है। तो शुरू शुरू में जिन दरख्तों पर फल पक गया यह है बाकूरा। हदीस में इसका जिक्र आता है कि हुजूर अलैहिस्सलाम के पास बाकूरा लाया जाता था, यानी फल पकना शुरू हो गए, शुरू शुरू में बास खजूरों पर खजूरें पक गईं, वो लोग हुजूर के पास ले आए, या रसूलल्लाह खजूरें पकना शुरू हो गईं, ये फल तैयार हो गया। हुजूर के पास वो बाकूरा लाया जाता था, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बच्चों से इब्तिदा फरमाते थे, बच्चों में उनको तकसीम फरमाते थे। तो देखो ये बाकूरा अव्वल फल जो तैयार हो दरख्तों के अंदर उसको बाकूरा कहते हैं। तो जहां भी बिक्र का मादा आएगा वहां अव्वल होने वाला माना होगा, अव्वलियत वाला माना होगा। और ये जो बाकेरा है जिसकी बकारत जायल हो चुकी है, लेकिन बहरहाल जो भी शख्स इसे निकाह करेगा वो इसको अव्वल पाने वाला है, इससे पहले किसी और मर्द ने इस औरत को नहीं पाया। जिनकी ये बकारत जायल हो गई, इसका निकाह करवा दिया, तो जो मर्द भी इनको पाएगा यानी जिससे भी इनका निकाह हुआ तो वो खावंद इनको पाने वाला पहला आदमी है, इससे पहले कोई मर्द इन तक नहीं पहुंचा। बात समझ में आ गई? तो कहते हैं लि अन्नहा बिक्रुन हकीकतन, क्योंकि यह हकीकत के अंदर बाकेरा है। लि अन्न मुसीबहा अव्वलु मुसीबिन लहा, मुसीब असाब युसीबु का माना है पहुंचना, अन्न मुसीबहा इसलिए क्योंकि इस तक पहुंचने वाला, या यूं तर्जमा कर लें अन्न मुसीबहा इसको पा लेने वाला, अव्वलु मुसीबिन लहा वो इसको पहला पाने वाला है। जिस मर्द ने जिस खावन ने भी इसको पाया है वो इसको पहला पाने वाला है, इससे पहले किसी और मर्द ने इसे नहीं पाया, वो इस तक नहीं पहुंचा। तो देखो इसमें बिक्र वाला माना है, अगरचे बकारत जायल हो गई लेकिन इसमें बिक्र वाला माना है। वमीन हुल बाकूरतु वल बुकरतु, और इसी से बिक्र से बाकूरा भी है दरख्तों पर जो पहला फल तैयार हो किसी मौसम में। वल बुकरतु और इसी से बुकरा भी है सुबह सवेरे जो है यानी अव्वल वक्त जो है। वली अन्नहा, एक दलील ये साहिब हिदायत दलील जिक्र फरमा रहे हैं कि बकारत जायल हो जाए फिर भी ये बाकिरा के हुक्म में है, क्योंकि हकीकत में ये बिक्र ही है, अरबी जुबान के एतबार से ये बिक्र ही है। और नीज इसलिए क्योंकि अभी तक इसको मर्द का तजर्बा नहीं हुआ, जब इसको अभी तक मर्द का तजर्बा नहीं हुआ तो इसकी हया उसी तरह बे इंतहा हया है इसके अंदर, लिहाजा इसके लिए बोलना मुश्किल है, तो इसकी खामोशी रजामंदी ही समझी जाएगी। ये माना है वली अन्नहा तस्तहील अदमिल मुमारसती, और इसलिए क्योंकि ये हया करेगी मुमारसत न होने की वजह से, मर्द का तजर्बा न होने की वजह से ये हया करेगी, और इसके लिए जवाब देना मुश्किल होगा। भाई आगे देखिए भाई, वलौ जालत बकारतुहा बिज़िनन फहिया कज़ालिक, वलौ जालत बकारतुहा बिज़िना, याद रखो मैंने पहले भी जिक्र किया था जना यजनी जीनन व जीना अन, जना यजनी जीनन व जीना अन, यह हमजा के साथ भी है और बगैर हमजा के भी है। दर्ज इबारत में जब यह बगैर हमजा के और बगैर अलिफ लाम के हो तो इस पर तनवीन पढ़ेंगे, जैसे यहां पर है वलौ जालत बकारतुहा बिज़िनन फहिया कज़ालिक। अच्छा भाई सूरत है मसला यह, आपको इन्होंने बताया कि बाकेरा से इजाजत लेंगे तो उसकी खामोशी भी रजामंदी है, और अगर इस बाकेरा की बकारत जो है किसी जख्म या ज्यादा उम्र वगैरह या उछलने की वजह से या हैज की वजह से बकारत जायल हो जाए फिर भी यह बाकेरा के हुक्म में है, लिहाजा इसकी खामोशी भी रजामंदी की अलामत होगी। लेकिन अगर कोई लड़की है उसकी बकारत जिना से जायल हो गई तो इसका क्या हुक्म है? भाई यह सैयबा शुमार होगी, इसका जुबान से बोलना जरूरी होगा इजाजत के वक्त, या इसका हुक्म भी बाकेरा वाला है? तो इमाम साहब फरमाते हैं कि इसका हुक्म भी बाकेरा वाला ही है, लिहाजा इसकी खामोशी भी रजामंदी होगी। और जबकि साहिबैन और इमाम शाफी रहमतुल्लाह फरमाते हैं कि नहीं, ये सैयबा हो चुकी है और इसको एक दफा मर्द का तजर्बा हो चुका है, इसकी हया में कमी आ गई, लिहाजा इसको जुबान से बोलना और इजाजत देना जरूरी है, इसकी खामोशी रजामंदी की दलील नहीं होगी। मसला समझ में आया? देखिए भाई कहते हैं वलौ जालत बकारतुहा बिज़िना, और अगर जायल हो गई उस लड़की की बकारत जिना की वजह से, फहिया का दालिक तो भी मसला इसी तरह है, यानी ये बाकिराओं के हुक्म में है। इंद अबी हनीफत रहिमहुल्ला इमाम साहिब के नजदीक, वकाल अबू यूसुफ व मोहम्मद व शाफियो रहिमहुल्ला, और इमाम अबू यूसुफ और इमाम मोहम्मद और इमाम शाफी रहमहुल्ला फरमाते हैं, ला युक्तफा बिसुकूतिहा, कि ये तो बाकेरा अब नहीं रही, लिहाजा इक्तिफा नहीं किया जाएगा इसकी खामोशी पर। ले अन्नहा सय्यिबुन हकीकतन, क्योंकि ये हकीकतन सय्यिब है, ये क्या है, जिना कर चुकी है, ये हकीकत में अब बिक्र रही ही नहीं बल्कि सय्यिब हो चुकी है। सय्यिब याद रखो साब यसूबु सौबन, सा के साथ है, साब यसूबु सौबन का माना है लौटना, लौटना। सवाब को भी सवाब इसलिए कहते हैं क्योंकि ये हमारे अमल का बदला होता है जो लौटता है हमारी तरफ, सवाब भी कहते हैं। इसी तरह मसूबतुन, सवाब और मसूबतुन का एक ही माना है, मसूबतुन भी सवाब को कहते हैं। इसी तरह मसाबतुन, मसाबतुन अरबी जुबान में ठिकाने को कहते हैं, ठिकाना जिसकी तरफ आदमी बार बार लौट कर आता है। तवज्जो है, मैंने बताया साब या सूबू का माना है लौटना, सवाब के अंदर भी लौटने वाला माना, मसूबतुन के अंदर भी लौटने वाला माना, इसी तरह मसाबतुन ठिकाने को कहते हैं, इसके अंदर भी लौटने वाला माना है कि आदमी दोबारा उसकी तरफ लौटता है भाई। और इसी तरह तस्वीब, सवाब युसवीबु तस्वीब का कहते हैं एक ऐलान के बाद दोबारा ऐलान करना, कि मसलन अजान के बाद, अजान के बाद नमाज से पहले दोबारा ऐलान करना, लोगों को कहना अस्सलाह अस्सलाह, भाई एक दफा अजान हो गई, लोगों को पता चल गया नमाज का वक्त हो गया है, अब नमाज खड़ी होने वाली है, तो दरमियान में जो 15-20 मिनट हैं इस दौरान फिर बाद औकात दोबारा ऐलान किया जाता है ताकि किसी की अगर तवज्जो ना हो, अपने काम में मशगूल है, वो दोबारा मुतवज्जे हो जाए नमाज की तरफ। तो ये जो अजान और इकामत के दरमियान दोबारा ऐलान किया जाए, चाहे कोई भी लफ्ज हो, मसलन अस्सलाह अस्सलाह कह दिया, या कोई भी लफ्ज हो जिससे लोगों को नमाज की इतला हो जाए, इसको तस्वीब कहते हैं। क्या कहते हैं? तस्वीब। बात यह चल रही है कि साब यसूबु सौबन का माना है लौटना, और इसी से तस्वीब भी है, उसमें भी ऐलान को लौटाया जाता है, एक ऐलान हो चुका है नमाज का, दोबारा उस ऐलान को लौटाया जाता है। तो ये जो सय्यिबा है, सय्यिबा को भी सय्यिबा इसलिए कहते हैं क्योंकि इसको पाने वाला इसकी तरफ दोबारा लौटा है, इस तक पहुंचने वाला जो है वो इस तक पहला पहुंचने वाला नहीं है बल्कि लौटने वाला है, यानी दूसरा है
जी।
यानी दूसरा है जो इस तक पहुंचने वाला है, तो लिहाजा ये सय्यिब है। बात समझ में आ रही है? साहिबैन और इमाम शाफी रहमतुल्लाह की दलील चल रही है, वो फरमाते हैं कि वो लड़की जो जिना से जिसकी बकारत जायल हो जाए, हकीकत के एतबार से सय्यिबा है क्योंकि इसको पाने वाला जो भी होगा वो पहली दफा पाने वाला नहीं होगा, इसीलिए इसको सय्यिबा कहते हैं। तो लिहाजा इसकी खामोशी रजामंदी की अलामत नहीं है। देखिए भाई किताब पर साहिब हिदायत मजीद बेहतर अल्फाज में जिक्र फरमाएंगे, तो कहते हैं वकाल अबू यूसुफ व मोहम्मद व शाफी रहिमहुमुल्लाह। देखो भाई यहां पर इमाम साहब और साहिबैन का इख्तिलाफ आ रहा है। इमाम साहब फरमाते हैं ये लड़की अभी भी बाकेरा के हुक्म में है, इसकी खामोशी भी रजामंदी है। साहिबैन इमाम शाफी रहमतुल्लाह के साथ हैं कि नहीं, इसकी खामोशी रजामंदी नहीं है। वाले साहब रहमतुल्लाह फरमाते थे कि इमाम साहब और साहिबैन का इख्तिलाफ वहां आता है जहां इमाम साहब मसले की इंतहाई गहराई में चले जाए। इमाम साहब बाज औकात मसले की इतनी गहराई में चले जाते हैं कि वहां तक पहुंचना किसी और के बस की बात नहीं होती। तो साहिबैन जब मसले की उतनी गहराई तक नहीं जा सकते तो उसका नतीजा फिर इख्तिलाफ की सूरत में जाहिर होता है। तो इमाम साहब फरमाते हैं अभी भी बाकेरा के हुक्म में है। वकाल अबू यूसुफ व मोहम्मद व शाफी रहिमहुमुल्लाह, और साहिबैन और इमाम शाफी रहमतुल्लाह फरमाते हैं ला इक्तफा भी सुकूतिहा, कि इसकी खामोशी पर इक्तफा नहीं किया जाएगा, ले अन्नहा सय्यिबुन हकीकतन, क्योंकि हकीकत में सय्यिब है। सय्यिब किससे है? साबा या सूबू से, और साबा या सूबू का क्या माना होता है? लौटना। तो सय्यिब के अंदर भी लौटने वाला माना है कि इसको पाने वाला इसकी तरफ दोबारा लौटा है, यह पहला पाने वाला नहीं है। ले अन्नहा सय्यिबुन हकीकतन, क्योंकि ये हकीकत में सय्यिब है। ले अन्न मुसीबहा आइदुन इलैहा, इसलिए क्योंकि इसको पाने वाला इसकी तरफ लौटने वाला है, वो दोबारा इसकी तरफ लौटा है। ये माना नहीं है कि भाई उसी शख्स से निकाह हो रहा है जिससे जिना हुआ था, उसी से निकाह हो फिर तो हम कहेंगे वही शख्स लौट कर आया है इसकी तरफ, इसी शख्स ने पहले भी इसको पाया था और अब वही मुसीब इसकी तरफ क्या है? आइद है, लौट कर आ रहा है। नहीं, ये माना नहीं है। जिनसे मुसीब मुराद है, इसने जो भी इसको पाएगा वो मुसीब है, और तो पहले जिसने पाया था वो भी क्या था, मुसीब, और अब जिसने पाया है वो कोई और फर्द ही क्यों ना हो वो भी क्या है, मुसीब। तो जिन से मुसीब जो है वो इसको पहली दफा पाने वाला नहीं है, बल्कि पहले भी एक मुसीब हो चुका। तो ये जो मुसीब है ये आइद है, लौटने वाला है। बात समझ में आ गई? ये माना है ली अन्ना मुसीबा आइदुन इलेहा, इसलिए क्योंकि इसको पा लेने वाला, इस तक पहुंच जाने वाला, आइदुन इलेहा, वो इस तक लौटने वाला है। वमीन हुल मसूबतु, और इसी मादे से मसूबत भी है। मसूबा सवाब को कहते हैं, सवाब भी हमारे अमल का बदला होता है जो हमारी तरफ लौट कर आता है। वल मसाबतु, मसाबत ठिकाने को कहते हैं, मसाबा ठिकाने की तरफ भी इंसान बार बार लौटता है, जहां कहीं भी घूमता फिरता रहे फिर वापस अपने ठिकाने पर आ जाता है। और नीज व तस्वीब, तस्वीब किसको कहते हैं, मैंने बतलाया कि अजान और इकामत के दरमियान दोबारा नमाज का ऐलान करना। तो एक दफा तो अजान के जरिए ऐलान हो गया, तो ये ऐलान बादा ऐलान है, तो इसमें भी देखो ऐलान को लौटाया जाता है। कहना ये चाहते हैं जहां भी साबा या सुबू का मादा होगा वहां लौटने वाला माना होगा, और ये औरत भी हकीकतन सैयब है, इसमें भी लौटने वाला माना है कि यहां जो मुसीब आया है वो जिनसे मुसीब पहला नहीं है बल्कि इसकी तरफ लौटने वाला है। तो ये मुसीब पहला नहीं है बल्कि दूसरा है भाई, बात समझ में आ गई? तो गोया मुसीब इसकी तरफ लौटा है। वली अबी हनीफा रहमतुल्लाह, इमाम साहब की दलील यह है कि अन्नास आरफूहा बिकरान, कि लोगों ने इसको बाकेरा जाना है, ये औरत है इसकी बकारत जिना से जायल हो चुकी, लेकिन लोगों को तो सबको तो नहीं पता, लोग तो इसको अभी भी क्या समझते हैं, बाकेरा ही समझते हैं। तो कहते हैं वली अबी हनीफा तरहमला, इमाम साहब की दलील यह है कि अन्नास आरफूहा बिकरन, के लोग इसको बाकेरा जानते हैं, फयुअय्यिबूनहा बिन्नुत्की, तो लोग इस पर ऐब लगाएंगे बोलने से। भाई इस पर भी अगर आप कह दें कि इसको भी बोलना पड़ेगा, इसकी खामोशी रजामंदी की अलामत नहीं, इसको जुबान से कहना पड़ेगा, तो फिर तो लोगों को तो इसको पता नहीं है कि ये इसने जिना किया है, तो लोग इसके बोलने को ऐब शुमार करेंगे कि ये तो इतनी बेहया है, खुद अपनी जुबान से कह रही है कि मुझे निकाह कबूल है। फयुअय्यिबू नहा बिन्नुत्की, तो लोग इस पर ऐब लगाएंगे बोलने की वजह से, फतम तनिउ अनहु, तो लिहाजा ये बाज रहेगी बोलने से, चूंकि लोग ऐब लगाएंगे इसलिए ये हया करेगी और बोलेगी नहीं, और हालांकि ये भी निकाह की मोहताज है, तो इसके निकाह के मसलहतें उनमें तातुल आ जाएगा। बात समझ में आ गई? फतम तनी ओवान हूं, तो लिहाजा ये बाज रहेगी बोलने से हया की वजह से, लिहाजा फयुक तफा भी सुकूतिहा, तो लिहाजा इसकी खामोशी पर इक्तफा कर लिया जाएगा, कैला तताअत तला अलैहा मसालिहुहा, ताकि कहीं इस पर इस निकाह की मसलहतें जो हैं मुअत्तल ना हो जाएं। अगर इसका बोलना जरूरी करार दें और ये बेचारी बोलती नहीं है, तो फिर तो निकाह करवाना ही मुश्किल हो जाएगा इसका, तो इसकी निकाह की मसलहतें मुअत्तल रहेंगी, इसको हासिल नहीं हो सकेंगी। तो ये माना है कि फयुक्तफा बिसुकूतिहा, इसकी खामोशी पर इक्तफा कर लिया जाएगा, कैला तताअत्तला अलैहा मसालिहुहा, ताकि कहीं इस औरत पर इसकी मसलहतें जो हैं, यानी इसकी निकाह की जो मसलहतें हैं वो इस पर मुअत्तल न रहें। बिखिलाफी मा इदा वुतियत बिशुबहतिन औ निकाहिन फासिदिन, भाई आगे वती बिशुबा का जिक्र आया और एक निकाह फासिद का जिक्र आया। वती बिशुबा यानी किसी शुबे की वजह से किसी औरत से सोहबत कर ली जाए, इसको वती बिशुबा कहते हैं, और निकाह फासिद इसको कहते हैं कि निकाह में कोई खराबी आ गई जिसकी वजह से निकाह सही हुआ ही नहीं, तो ये क्या है, निकाह फासिद। मसलन वती बिशुबा यह है कि एक शख्स ने अपनी बीवी को तलाक बाइन दे दी, और आप जानते हैं तलाक बाइन देते ही वो औरत खावंद के लिए हराम हो गई, और अब अगर खावंद ने जानते बूझते इद्दत के अंदर इस औरत से सोहबत की और उसको पता था कि ये मेरे ऊपर हराम है फिर भी सोहबत कर लेता है, तो याद रखो इस शख्स पर हद जिना जारी होगी। लेकिन अगर खावंद इस बीवी के साथ जिसे वो तलाक बाइन दे चुका है इद्दत के अंदर सोहबत कर लेता है और कहता है कि मुझे तो पता नहीं था कि ये मुझ पर हराम हो चुकी है, मैं तो समझ रहा था जब तक ये इद्दत है तब तक अभी भी मेरे लिए सोहबत जायज है, तो याद रखो इस सूरत में इस शख्स पर हद जिना नहीं आएगी, क्योंकि हद जो है, हद जिना जो है वो अदना शुबे से भी साकित हो जाती है। तो जब इसने कहा कि मैं तो समझा था मेरे लिए हलाल है, तो इसकी वजह से शुबा आ गया
जी।
शुब और शुबे की वजह से हद क्या हो जाएगी, साकित, कि इसको शुबा आया कि शायद ये औरत अभी भी मेरे लिए हलाल है। तो ये जो इसने सोहबत की है इसको कहते हैं वती बिशुबा, वती बिशुबा। और वती बिशुबा के शरीयत ने बाकायदा अहकाम जिक्र फरमाए हैं। वती बिशुबा की सूरत में उस औरत पर इद्दत भी आती है, वती के बाद अब उसको फिर तीन हैज गुजारने पड़ेंगे। नीज अगर इस वती से औलाद पैदा हुई तो वो इसी खावंद की शुमार होगी, ये वलदुस जीना शुमार नहीं होगा। भाई बात समझ में आ गई भाई। और नीज इस वती का भी महर देना पड़ेगा खावंद को, भाई तुम तो तलाक दे चुके हो, पहला महर नहीं, अब इस वती का अलग महर देना पड़ेगा। तो ये जो वती भी शुबा होती है इसके बाकायदा शरीयत की तरफ से अहकाम है कि इसमें नसब भी साबित होता है, इसमें इद्दत भी औरत पर आती है और नीज महर भी देना पड़ता है। इसी तरह निकाह फासिद कोई शख्स कर लेता है, निकाह फासिद, निकाह फासिद कर लिया मसलन बगैर गवाहों के निकाह कर लिए एक मर्द और औरत ने, उनसे पूछा गया तो कहने लगे हमें तो पता नहीं था कि निकाह के अंदर गवाह जरूरी हैं, तो लिहाजा ये निकाह फासिद है, यानी बातिल है, हुआ ही नहीं। लेकिन बहरहाल ये तो समझे निकाह हो गया है। और याद रखो निकाह फासिद के कोई अहकाम नहीं है जब तक वती ना कर ले, यानी निकाह फासिद की वजह निकाह तो हुआ ही नहीं तो महर भी नहीं आएगा, अगर छोड़ देगा तो इद्दत भी नहीं आएगी, हुर्मत मुसाहरत भी नहीं आएगी, कुछ भी नहीं आएगा। लेकिन अगर वती कर ली, क्या कर ली,
वती
कर ली, तो फिर निकाह फासिद के अंदर उसी तरह इद्दत भी आएगी इस औरत पर जब छोड़ेगा, और नीज नसब भी साबित होगा, अगर बच्चा पैदा हुआ वो इस शख्स का बच्चा शुमार होगा, ये वलदुस जीना शुमार नहीं होगा भाई, और महर भी देना पड़ेगा। तो बगैर गवाहों के निकाह कर लिया, या इसी तरह एक शख्स ने एक औरत को तलाक दे दी, वो औरत अभी इद्दत में है कि एक और आदमी ने उससे निकाह कर लिया, और वो कहता है भाई मुझे तो पता नहीं था कि इद्दत के अंदर निकाह जायज नहीं होता, तो ये भी निकाह फासिद है। या एक शख्स है उसके अकद में चार औरतें मौजूद हैं, उसने पांचवीं से निकाह कर लिया, तो ये भी क्या है, निकाह फासिद है। और याद रखो निकाह फासिद के अंदर तलाक वगैरह भी नहीं होगी क्योंकि निकाह हुआ ही नहीं है। हां एक दूसरे को छोड़ने का पक्का इरादा कर लें, क्या कर लें, पक्का इरादा कर लें, बस इसको कहते हैं मुतारकत, तर्क करना बाहम एक दूसरे को, खामंद को पता चल गया मसले का तो उसने पक्का इरादा कर लिया कि बस भाई मालूम है मेरा निकाह नहीं हुआ, तो उसने छोड़ दिया इस औरत को, चाहे बीवी मुतारकत कर दे चाहे खामंद मुतारकत, बिल्कुल छोड़ दिया, आइंदा इसके करीब नहीं जाना, तलाक वगैरह नहीं दी क्योंकि तलाक तो निकाह होता फिर देता, तो उसने छोड़ने का इरादा कर लिया। तो अब जब इरादा कर लिया अब वो औरत इद्दत गुजारेगी, ये तब है जब सोहबत कर ली है, अगर सोहबत नहीं की फिर कोई हुक्म नहीं आएगा निकाह फासिद का। बात समझ में आ रही है? या अगर ये खावंद और बीवी मुतारकत नहीं कर रहे तो फिर काजी के पास मसाला ले जाया जाएगा, काजी उनमें जुदाई करवा देगा। तो बहरहाल निकाह फासिद के अहकाम तब आएंगे जब वती कर ली जाए। और याद रखो ये जो निकाह फासिद में वती है ये भी वती बिशुबा ही है। क्या है, वती भी शुबा ही है कि उसने शुबे की वजह से वती कर ली कि शायद मेरा तो निकाह हो चुका है, हालांकि निकाह तो नहीं हुआ था। लेकिन यहां पर वती भी शुबा को अलग जिक्र किया, निकाह फासिद को अलग जिक्र किया, क्योंकि निकाह फासिद में जो वती होगी वो तो है वती भी शुबा, निकाह फासिद के बगैर भी वती भी शुबा हो सकती है, निकाह फासिद के बगैर भी वती भी शुबा पाई जा सकती है। जैसे मैंने मिसाल जिक्र कर दी, खावन ने बीवी को तलाक बाइन दे दी है और फिर इद्दत के अंदर वती कर रहा है, तो यहां तो कोई तलाक देने के बाद दोबारा कोई निकाह नहीं है, तो वती भी शुबा तो है लेकिन निकाह फासिद नहीं। तो कभी वती भी शुबा निकाह फासिद की वजह से होगी, कभी बगैर निकाह के ही होगी वती भी शुबा। बात समझ में आ गई? तो ये है वती भी शुबा भाई। तो निकाह फासिद में जो वती होगी वो भी वती भी शुबा है, लेकिन निकाह फासिद के बगैर भी वती भी शुबा हो सकती है भाई। बात समझ में आ गई? या दूसरी मिसाल ले लें, एक शख्स है उसका एक जगह निकाह हुआ और कुछ औरतों ने शरारत की कि देखो इसको ये अपनी बीवी को पहचानता है या नहीं पहचानता, लिहाजा उन्होंने एक और औरत को दुल्हन बनाकर उसके कमरे में बिठा दिया कि ये आएगा देखते हैं उसको पहचानता है या नहीं। और ये आदमी आया, इसने आकर पहचानने के बजाय फौरन ही वती कर ली उसके साथ, इसको तो नहीं था पता ये मेरी बीवी नहीं है, तो ये वती भी शुबा है भाई। बात समझ में आ गई भाई? याद रखो कीमती बात है, ममलिकत इस्लामिया के अंदर जो शख्स भी वती करता है, किसी औरत से सोहबत करता है, दो चीजों में से एक उस पर जरूर आएगी, या तो अगर ये उसने हराम वती की है तो फिर इस सूरत में हद आएगी, हद आएगी, और अगर ये हलाल वती की है तो वहां मालूम हो वो बीवी है, वहां महर देना पड़ता है। और अगर वती भी शुबा की है, शुबे की वजह से ये समझा ये औरत मेरे लिए हलाल हो चुकी है, तो इस सूरत में भी महर देना पड़ेगा। तो दारुल इस्लाम के अंदर वती की वजह से दो चीजों में से एक जरूर आएगी, या हद आएगी या महर आएगा। बात चल रही थी कि एक लड़की ने जिना कर लिया, अब ये बाकिराओं के हुक्म में है या सैयबा के हुक्म में है। साहिबैन और इमाम शाफिर अमला फरमाते हैं यह हकीकत में सैयबा हो चुकी है, लिहाजा इसकी खामोशी का एतबार नहीं है, जुबान से इजाजत इसका देना जरूरी है निकाह के लिए। जबकि इमाम साहब फरमाते हैं कि इसको तो लोग अभी भी बाकिरा ही समझते हैं, तो अगर ये बोलेगी तो इसके लिए ऐब का बाइस बनेगा, तो ये हया की वजह से खामोश रहेगी, और जब खामोश रहेगी तो इसके निकाह का मसला बनेगा, लिहाजा ये अभी भी बाकिरा के हुक्म में है, इसकी खामोशी भी रजामंदी की अलामत है। और बाकी आप इसको, ये जो लड़की जिसने जिसकी बकारत जिना से जायल हुई है, आप इसको वती भी शुबहा और निकाह फासिद पर कयास नहीं कर सकते
जी।
इसके जिना को आप इसके जिना को वती भी शुबा या निकाह फासिद पर कयास नहीं कर सकते, इसलिए क्योंकि वती भी शुबा और निकाह फासिद के शरीयत ने बाकायदा अहकाम बतलाए हैं। जब शरीयत की तरफ से अहकाम आ रहे हैं, मालूम है शरीयत उनको जाहिर कर रही है। शरीयत वती भी शुबा को क्या कर रही है, भाई देखो वती भी शुबा हुई है एक औरत के साथ, तो शरीयत क्या हुक्म दे रही है, इसको इद्दत गुजारना पड़ेगी, इसने बच्चे को जन्म दिया तो वो इसी आदमी का शुमार होगा, और नहीं इसको महर भी देना पड़ेगा। तो शरीयत ये अहकाम जब उस पर लागू कर रही है, मालूम है शरीयत उसके मामले को जाहिर कर रही है, छुपा नहीं रही। शरीयत छुपा नहीं रही बल्कि जाहिर कर रही है। बात समझ में आ गई? तो शरीयत वती भी शुबा और निकाह फासिद को जाहिर कर रही है, जबकि जिना जो है जिना को तो शरीयत ने छुपाने का हुक्म दिया है कि ऐबों पर पर्दा डालो भाई। तो लिहाजा आप इस जिना को वती भी शुबा और निकाह फासिद पर कयास नहीं कर सकते। वहां पर जहां वती भी शुबा होगी या जहां निकाह फासिद के बाद वती की गई, वहां तो लड़की सैयबा शुमार होगी और उस पर सैयबा के अहकाम लागू होंगे, क्योंकि वहां शरीयत ने ही मामले को जाहिर कर दिया है भाई। कहते हैं बेखिलाफी मा इदा वती अत भी शुबहतिन और निकाहिन फासिदिन, बखिलाफ इसके के जब औरत से वती की गई शुबा की वजह से या निकाह फासिद की वजह से। ये निकाहिन फासिदिन का आतफ है शुबहतिन पर, बेशुबहतिन और भी निकाहिन फासिदिन। कहते हैं बेखिलाफ इसके जब वती की गई शुबे की वजह से और निकाह इन फासिदिन या निकाह फासिद की वजह से, ली अन्न शर अजहारा हो, इसलिए क्योंकि शरीयत ने इस वती को जाहिर किया है, हैसु अल्लक बिही अहकामन, इस तौर पर कि इसके साथ बाकायदा अहकाम मुतअल्लिक फरमाए हैं। अम्मा जिना, बाकी जिना जो है, फकद नुदिबा इला सतरही, नदबा इला शय का माना है किसी चीज की तरफ दावत देना। तो अम्मा जिना, बाकी जो जिना है, फकद नुदिबा इला सतरही, उसके तो छुपाने की दावत दी गई है, यानी उसका तो छुपाना मंदूब करार दिया गया है। हत्ता लविश तहरा हालुहा ला युक्तफा बि सुकूतिहा, यहां तक कि अगर उसकी हालत मशहूर हो गई फिर उसकी खामोशी पर इक्तफा नहीं किया जाएगा। यानी इधर देखिए, साहिबैन और इमाम शाफी रहमतुल्लाह फरमाते हैं जिना की वजह से भी लड़की सैयबा हो गई, लिहाजा अब सैयबा वाला हुक्म होगा। जैसे वती भी शुबा या वती भी निकाह फासिद की वजह से लड़की क्या हो जाती है, वो सैयबा हो जाती है, तो सबका एक ही हुक्म होगा। इमाम साहब फरमाते हैं नहीं, वती भी शुबा और वती भी निकाह फासिद जो है उसको तो शरीयत ने जाहिर किया है, उसके बाकायदा अहकाम शरीयत ने दिए हैं, जबकि इसके मुकाबले में जीना शरीयत ने तो उसके छुपाने का हुक्म दिया है, उसका तो छुपाना मंदूब और मुस्तहब है। लिहाजा आप इस जीना को उस वती भी शुबा और वती भी निकाह फासिद पर कयास नहीं कर सकते। हां, अगर ये जो लड़की है इसका जीना मशहूर हो गया, कैसे इसमें शुरू हुआ, मसलन उस पर हद जिना जारी हो गई, काजी तक मामला चला गया और हद जिना जारी हो गई, या ये जिना करना इसकी आदत है, सबको पता है भाई, सबको पता है, तो फिर इस सूरत में तो अब इसकी जिना की शोहरत हो चुकी है, सबको पता है, लिहाजा अब ये सैयबा के हुक्म में ही है। अगर हद जारी कर दी गई इस पर या इसकी आदत हो बन गई है, लोगों को पता है, تو اب یہ سیبہ کے حکم میں ہے، اب اس کی خاموشی پر اکتفا نہیں کیا جائے گا، یہ معنی ہے. حتی لوشتہر حالہا، یہاں تک کہ اگر اس کی حالت مشہور ہو گئی، یعنی حد قائم کر دی گئی اس پر، یہ عادت بن گئی زنا اس کی، تو لا یکتفا بسکوتہا، تو پھر اس کی خاموشی پر اکتفا نہیں کیا جائے گا. آگے دیکھیے بھائی، کہتے ہیں وَإِذَا قَالَ الزَّوْجُ بَلَغَكِ النِّكَاحُ فَسَكَتِّ وَقَالَتْ رَدَدْتُ فَالْقَوْلُ قَوْلُهَا. صورت مسئلہ یہ کہ میاں بیوی میں اختلاف آ گیا، ولی نے نکاح کروایا تھا ایک عاقلہ بالغہ کا، اور پھر بعد میں اب اختلاف آ گیا اس عورت میں اور خاوند میں. خاوند کہتا ہے نکاح ہو چکا ہے، کیونکہ جب تمہیں ولی نے نکاح کی خبر دی تھی تو تم خاموش رہی تھی. وہ کہتی ہے نہیں، میں خاموش نہیں رہی تھی، میں نے رد کر دیا تھا، میں تمہاری بیوی نہیں ہوں بھائی. تو اب یہ قاضی کے پاس مسئلہ چلا گیا اور گواہ کسی کے پاس بھی نہیں ہے. تو اب اس صورت میں کس کا قول معتبر ہے؟ یاد رکھو فقہ کا ضابطہ، حدیث میں ہے البینت علی المدعی والیمین علی من انکر. البینت علی المدعی، مدعی کے ذمہ بینہ ہے یعنی گواہی ہے، گواہوں کو وہ پیش کرے گا. والیمین علی من انکر، اور قسم اس پر ہے جو انکار کرتا ہے. بھئی جب بھی کسی مسئلے میں جھگڑا ہوگا، دونوں میں سے ایک شخص دعویٰ کرے گا اور دوسرا انکار کرے گا. مثلا زید کے پاس ایک باندی ہے، ایک آدمی دعویٰ کرتا ہے یہ باندی میری ہے، اور زید کیا کرتا ہے انکار. تو جو دعویٰ کر رہا ہے وہ ہے مدعی، اور جس پر دعویٰ کیا وہ ہے مدعا علیہ، یعنی جس پر دعویٰ کیا گیا ہے. اور یاد رکھو یہ جو گواہ پیش کرنا ہے یہ مدعی کے ذمہ ہوتے ہیں، مدعی کے ذمہ گواہ ہوتے ہیں. اگر وہ گواہ پیش نہ کر سکے تو پھر مدعا علیہ پر قسم آتی ہے، مدعی گواہ پیش کرے گا، اور جو انکار کرنے والا ہے اس کے ذمہ قسم ہے. تو مدعی گواہ پیش کرے گا، مدعی کی قسم کا اور مدعی کے قول کا کوئی اعتبار نہیں، اس کے ذمہ گواہ ہیں، اس کو گواہ پیش کرنے پڑیں گے. اور جو شخص انکار کر رہا ہے اس کے گواہوں کا کوئی اعتبار نہیں ہے، اس کے ذمہ قسم ہے بھائی. تو گواہی کس کے ذمہ ہوتی ہے؟ مدعی کے. اور قسم کس کے ذمہ ہوتی ہے؟ مدعا علیہ کے بھائی. یہ ضابطہ ہمیشہ یاد رکھنا. اب صورت یہ ہے کہ خاوند نے دعویٰ کیا ہے نکاح کا اور وہ عورت انکار کر رہی ہے، تو مدعی کون ہے اور مدعا علیہ کون ہے؟ تو یاد رکھو ہمارے ائمہ فرماتے ہیں کہ خاوند مدعی ہے، وہ نکاح کا دعویٰ کر رہا ہے، اور عورت اور وہ لڑکی انکار کر رہی ہے تو وہ مدعا علیہ ہے. اور مدعی کے ذمہ گواہ ہوتے ہیں، تو خاوند کے ذمہ گواہ ہیں، لیکن گواہ تو اس کے پاس ہیں نہیں، لہذا عورت سے قسم لی جائے گی، تو عورت کا قول معتبر ہے، یعنی اس کی قسم پر فیصلہ قاضی کرے گا. خاوند اگر قسم کھاتا ہے، نہیں بھائی خاوند کی قسم کا کوئی اعتبار نہیں، خاوند تو مدعی ہے، مدعی کے قول کو نہیں دیکھا جاتا، مدعی کے ذمہ گواہ ہوتے ہیں، اس کے گواہوں کو دیکھا جاتا ہے. اور جو انکار کرنے والا ہے، میں نے بتایا وہ گواہ لے بھی آئے، اس کے گواہوں کا کوئی اعتبار نہیں ہے، بلکہ اس کے قول کا اعتبار ہے قسم کے ساتھ. بھائی ضابطہ سمجھ میں آ گیا. تو ہمارے ائمہ فرماتے ہیں کہ یہاں خاوند مدعی ہے اور عورت مدعا علیہ ہے، اور گواہ موجود نہیں ہے، تو لہذا عورت کا قول معتبر ہوگا، وہ قاضی کے سامنے قسم کھا کر کہہ دے کہ یہ میرا خاوند نہیں ہے، میرا اس سے نکاح نہیں ہوا، تو پھر قاضی اس کے حق میں فیصلہ کر دے گا. اور یہ بھی یاد رکھنا قسم نفی پر ہوتی ہے، اس بات پر نہیں. قسم کس پر ہوتی ہے؟ نفی پر، کہ میرا اس سے نکاح نہیں ہوا. یہ دیکھو نفی پر قسم اٹھائی جا رہی ہے، قسم ہمیشہ نفی پر ہوتی ہے، اس بات پر نہیں. اس بات اگر آپ کسی چیز کا کرنا چاہتے ہیں اس کے لیے گواہ چاہیے، اور آپ انکار کرنا چاہتے ہیں تو پھر انکار کے لیے قسم چاہیے. بات سمجھ میں آ گئی. تو ہمارے ائمہ فرماتے ہیں کہ اس مسئلے کے اندر خاوند مدعی ہے اور عورت مدعا علیہ ہے، تو خاوند کے ذمہ گواہ ہیں بھائی، اور اس کے پاس تو گواہ موجود نہیں، تو پھر عورت سے قاضی قسم لے گا، اور عورت جب قسم کھا لے گی کہ میرا اسے نکاح نہیں ہوا ہے، تو پھر عورت کے حق میں قاضی فیصلہ کر دے گا. تو کہتے ہیں وَإِذَا قَالَ الزَّوْجُ بَلَغَكِ النِّكَاحُ فَسَكَتِّ، اور جب خاوند نے کہا کہ تجھے نکاح کی خبر پہنچی تھی، فَسَكَتِّ، تو تُو خاموش ہو گئی تھی، وقالت، اور وہ عورت کہتی ہے ردت تو، کہ میں نے تو رد کر دیا تھا، فالقول قولها، تو قول جو ہے وہ عورت کا قول ہے، یعنی وہ قول جو معتبر ہے، जिसका एतबार किया जाएगा वह उस औरत का कौल है। وقال زفر رحمه الله القول قوله امام زفر رحمه الله فرماتے ہیں کہ خاوند کا قول معتبر ہے
جی
ان کی دلیل سنو امام زفر یاد رکھو امام صاحب کے وہ شاگرد ہیں جو قیاس کے سب سے بڑے ماہر تھے بھائی تو وہ فرماتے ہیں کہ نہیں یہاں پر عورت مدعیہ ہے اور خاوند مدعا علیہ ہے عورت کے ذمے گواہ پیش کرنا ہے اور قول خاوند کا معتبر ہوگا مدعا علیہ کا भाई किस तरह कहते हैं देखो ये औरत जो है ये रद्द का दावा कर रही है कि मैंने रद्द कर दिया था और खावंद जो है सुकूत खामोशी का दावा कर रहा है निकाह की खबर तुझे पहुंची थी और तू खामोश रही थी और याद रखो एक है खामोशी एक है बोलना खामोशी असल है देखो मैं बोल रहा हूं मैं तकरीर कर रहा हूं इससे पहले क्या थी खामोशी तो पहले खामोशी होती है फिर उसके बाद बोलना पाया जाता है तो खामोशी हुई असल और बोलना उसके बाद पेश आया वो हुआ खिलाफुल असल बोलना क्या है खिलाफुल असल है और यहां खावंद क्या दावा कर रहा है तू खामोश रही थी निकाह की खबर तुझे पहुंची थी और तू खामोश तो खावंद खामोशी का दावा कर रहा है यानी असल का और औरत जो है कह रही है नहीं मैंने रद्द कर दिया था यानी मैं बोली थी मैंने रद्द कर दिया था और रद्द तो आरिज होता है बाद में पेश आता है वो तो खिलाफुल असल है तो औरत दावा कर रही है खिलाफुल असल का। मैंने अभी तक क्या जाब्ता बताया कि मुद्दई के जिम्मे बयना और मुद्दा अलह पर कसम होती है। इसी को दूसरे लफ्जों में यूं समझो कि मुद्दई वो होता है जो खिलाफुल असल का दावा करे और जो असल का दावा करे वो मुद्दई नहीं होता वो मुद्दा अलह होता है। खावंद ने क्या कहा तुम खामोश रही थी और खामोशी क्या है असल असल और मुद्दई वो होता है जो खिलाफुल असल का दावा करे। फिर तवज्जो से सुन खावंद ने किसका दावा किया खामोशी का और खामोशी असल है या खिलाफुल असल है असल है असल पर जो दावा करे वो मुद्दई नहीं होता जो खिलाफुल असल पर दावा करे वो मुद्दई होता है और औरत किसका दावा कर रही है रद्द करने का बोलने का मैंने रद्द कर दिया था और बोलना क्या है खिलाफुल असल और जो खिलाफुल असल का दावा करे वो मुद्दई होता है
जी।
तो लिहाजा औरत मुद्दईया है और खावन मुद्दाले है औरत के जिम्मे गवाह पेश करना है और जब वो गवाह पेश न कर सकी तो फिर खावन से काजी कसम लेगा खावन का कौल कसम के साथ मुतबर है। दलील समझ में आ गई تو کہتے ہیں وقال زفر رحمہ اللہ اور امام زفر رحمہ اللہ فرماتے ہیں القول قوله کہ وہ قول جو معتبر ہے وہ خاوند کا قول ہے لأن سکوت اصل اس لیے کیونکہ خاموشی اصل ہے والرد عارض اور رد کرنا یہ عارض ہوتا ہے یہ بعد میں پیش آتا ہے فصار كالمشروط له الخيار اذا دعا الرد بعد مضي المدتی تو امام زفر فرماتے ہیں یہ اسی طرح ہو گیا جیسے مشروط له الخيار جو ہوتا ہے इज्जत दार रद्द जब वो रद्द का दावा कर दे बाद मुजील मुद्दती मुद्दत के गुजरने के बाद मशरूत लहुल खियार इसको समझ लें मशरूत लहुल खियार याद रखो बै के अंदर एक खियार शर्त है भाई खियार शर्त यह है कि बाय या मुश्तरी जो हैं वो बै आपस में करते हैं लेकिन दोनों में से कोई एक इख्तियार रख लेता है कि एक दो दिन तक मुझे सोचने का मौका दो मुझे एक दो दिन तक इख्तियार है अगर मैं बै को फसख करना चाहूं तो फसख कर सकता हूं। मसलन आपके पास एक गाड़ी है और एक आदमी आपके पास आकर कहता है कि भाई ये गाड़ी मेरे हाथ फरोख्त कर दो आप कहते हैं नहीं भाई मेरा गाड़ी बेचने का इरादा नहीं है उसने कहा नहीं बस आप यूं करें मैं आपको 50 लाख इस गाड़ी के दे रहा हूं और ये जितनी इसकी कीमत बनती है उससे भी ज्यादा पैसे आपको दे रहा हूं मुझे ये गाड़ी पसंद है ये आप मेरे साथ बया कर लें तो वो शख्स आपको बहुत मजबूर करता है आप कहते हैं भाई मुझे गाड़ी की कीमत का अंदाजा नहीं है इस वक्त इसकी कीमत कितनी होगी लिहाजा मुझे कुछ सोचने का वक्त दे दो मैं अपने साथियों से मशवरा कर लूंगा बै हम कर लेते हैं लेकिन मुझे दो दिन तक इख्तियार है मैं दो दिन के अंदर बै को फसख कर सकता हूं तो आपने इख्तियार रख लिया इसको कहते हैं खियार शर्त क्या कहते हैं आप दोनों ने आपस में इजाब और कबूल कर लिया बै मुनाकिद कर ली लेकिन दो दिन तक आपको इख्तियार है दो दिन के अंदर अगर आपने इस बया को रद्द न किया तो फिर बया लाजिम हो जाएगी फिर आप फसख नहीं कर सकते تو آپ نے صرف دو دن کا وقت لیا ہے تو دو دن کے اندر ہی کرنا پڑے گا طے اس کو. اور یاد رکھو یہ خیار شرط زیادہ سے زیادہ تین دن تک کے لیے ہو سکتا ہے. تو تین دن تک کا اختیار رکھا جا سکتا ہے زیادہ سے زیادہ, اور اس وقت کے اندر اندر رد کریں گے تو بیع فسخ ہو جائے گی. اگر اس کے اندر رد نہ کیا تو بیع لازم ہو جائے گی, نافذ ہو جائے گی, پھر اس کو آپ فسخ نہیں کر سکتے. اور یاد رکھو یہ جو خیار شرط ہے یہ بائے بھی رکھ سکتا ہے اور مشتری بھی رکھ سکتا ہے. تو جو بھی یہ خیار رکھے گا وہ مشروط لہ الخیار ہے, جس کے لیے خیار کی شرط لگا دی گئی, چاہے بائے ہے چاہے مشتری. اب صورت مسئلہ یہ, دو آدمیوں نے آپس میں بیع کر لی اور ان میں سے ایک نے اختیار رکھ لیا تین دن کا, اور تین دن گزر گئے, تین دن کے بعد وہ دوسرا آدمی آیا کہ لاؤ بھائی اب مبیعہ میرے حوالے کر دو, یا سمن ہے تو سمن میرے حوالے کر دو, جو بھی آیا چاہے بائے ہے یا مشتری ہے وہ سمن میرے حوالے کر دو کیونکہ مدت گزر گئی ہے, بیع پکی ہو گئی. وہ دوسرا کہتا ہے نہیں میں نے تو مدت کے اندر رد کر دی تھی. دیکھو مدت گزر چکی ہے, مشروط لہ الخیار کیا کہہ رہا ہے, میں نے تو بیع رد کر دی تھی لہذا بے فسخ ہو چکی ہے, میں اب مبیا یا سمن آپ کے حوالے نہیں کروں گا. تو یاد رکھو بالاتفاق ہمارے تمام ائمہ فرماتے ہیں کہ مشروط لہ الخیار جو ہے اس کے قول کا کوئی اعتبار نہیں ہے. مشروط لہو جس نے خیار رکھا تھا مدت گزر چکی ہے, وہ کہہ رہے میں نے رد کیا تھا, تو دیکھو مشروط لہ الخیار رد کا دعویٰ کر رہا ہے. جیسے وہاں وہ عورت رد کا دعویٰ کر رہی تھی, اور امام زفر فرماتے ہیں جب وہ رد کا دعویٰ کر رہی ہے تو اس کے قول معتبر نہیں بلکہ خاوند کا قول معتبر ہے. جیسے مشروط لہ الخیار جو ہے وہ جب رد کا دعویٰ کرتا ہے مدت کے گزرنے کے بعد, تو بالاتفاق مشروط لہ الخیار جو ہے اس کا قول معتبر نہیں, وہ دوسرے آدمی کا قول معتبر ہوتا ہے. مشروط لہ الخیار کے ذمے گواہ ہوتے ہیں. تو یہ مشروط لہ الخیار کس کی طرح ہوا؟ اس عورت کی طرح. یہ بھی رد کا دعویٰ کر رہا ہے, عورت بھی کس کا دعویٰ کر رہی ہے؟ رد کا. اور قول اس رد والے کا معتبر ہے یا دوسرے کا؟ دوسرے کا معتبر ہے. مشروط لہ الخیار کا قول معتبر نہیں, تو وہاں پر بھی عورت جو رد کر رہی ہے اس کا قول معتبر نہیں ہوگا, خاوند کا قول معتبر ہوگا. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں فسار کل مشروط لہ الخیار, تو یہ مشروط لہ الخیار کی طرح ہو گیا. عزت دار رد بعد مزی المدتی, جب وہ رد کا دعویٰ کر دے مدت کے گزرنے کے بعد, تو جیسے باقرہ نے رد کا دعویٰ کیا تھا یہ بھی رد کا دعویٰ کر رہا ہے, اور رد والا ہی مدعی شمار ہوگا لہذا دوسرے کا قول معتبر ہوگا. آگے دیکھیے ونحن نقول, اور ہم کہتے ہیں انہ یدعی لزوم العقد وتملک البزعی, ہم کہتے ہیں کہ آپ کی بات ٹھیک ہے, ظاہر کے اعتبار سے عورت مدعیہ ہے اور خاوند کیا ہے؟ مدعا علیہ. لیکن ہم نے معنی میں غور کیا تو معنی کے اعتبار سے پتا چلا خاوند مدعی ہے اور عورت مدعا علیہ ہے, اس لیے کیونکہ خاوند نکاح کا دعویٰ کر رہا ہے اور عورت اس کا انکار کر رہی ہے. کیا کر رہی ہے؟ تو اصل کیا ہے, نکاح ہونا اصل ہے یا نکاح نہ ہونا اصل ہے؟ نکاح نہ ہونا اصل ہے, پہلے نکاح نہیں ہوتا اس کے بعد کیا آتا ہے؟ نکاح آتا ہے. تو عدم نکاح اصل ہے اور نکاح کیا ہے؟ خلاف الاصل ہے, اور خاوند نکاح یعنی خلاف الاصل کا دعویٰ کر رہا ہے بھائی, اور عورت جو ہے اصل یعنی عدم نکاح کا دعویٰ کر رہی ہے. توجہ ہے, پھر سنو, مدعی وہ شمار ہوتا ہے جو خلاف الاصل کا دعویٰ کرے, اور جو اصل کا دعویٰ کرے وہ کیا ہوتا ہے؟ مدعا علیہ. ہم نے معنی میں غور کیا تو ہم نے دیکھا خاوند نکاح کا دعویٰ کر رہا ہے اور عورت عدم نکاح کا دعویٰ کر رہی ہے, اور عدم نکاح اصل ہے اور نکاح کیا ہے؟ خلاف الاصل ہے, اور خلاف الاصل کا جو دعویٰ کرتا ہے وہ مدعی ہوتا ہے. لہذا خاوند مدعی ہے, وہ نکاح کا دعویٰ کر رہا ہے اور عورت اس کا انکار کر رہی ہے, اور مدعی کے ذمے بینہ ہوتی ہے اور مدعا علیہ کے ذمے قسم ہوتی ہے اگر گواہ نہ ہو تو. تو یہاں پر اس لیے عورت کا قول معتبر ہے. بات سمجھ میں آ گئی؟ تو ہم نے معنی کے اندر غور کیا, اور دعووں کے اندر معانی کا اعتبار کیا جاتا ہے نہ کہ الفاظ کا اور ظاہر کا. ظاہر کے اعتبار سے اور الفاظ کے اعتبار سے تو واقعی یہاں پر عورت مدعیہ نظر آ رہی ہے, لیکن معنی کے اعتبار سے ہم نے غور کیا تو عورت مدعا علیہ ہے. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں وَنَحْنُ نَقُولُ اور ہم کہتے ہیں اِنَّهُ يَدَّعِي لُزُومَ الْعَقْدِ کے خاوند جو ہے وہ لزوم عقد کا دعویٰ کر رہا ہے وَتَمَلُّكَ الْبُزْعِ اور بزع کے مالک ہونے کا. بزعن میں نے بتایا عورت کی شرمگاہ کو کہتے ہیں کہ نکاح کے بعد خاوند بیوی سے نفع اٹھانے کا یعنی صحبت کا مالک بن جاتا ہے, تو اسی کو ذکر کر رہے ہیں. کہتے ہیں وَنَحْنُ نَقُولُ اور ہم کہتے ہیں اِنَّهُ يَدَّعِي لُزُومَ الْعَقْدِ وَتَمَلُّكَ الْبُزْعِ کہ خاوند جو ہے اس عقد نکاح کے لازم ہونے کا دعویٰ کر رہا ہے اور بزع کے مالک ہونے کا دعویٰ کر رہا ہے. وَالْمَرْأَةُ تَدْفَعُهُ اور عورت جو ہے اس کو دور کر رہی ہے یعنی اس انکار کر رہی ہے. فَقَانَتْ مُنْكِرَةً تو یہ عورت منکرہ ہوئی انکار کرنے والی ہوئی. کل مودع اذا دعا رد الودیعتی جیسے مودع جب وہ دعویٰ کرے امانت کے رد کرنے کا, ہم جواب دے رہے ہیں. امام زفر رحمہ اللہ نے اس عورت کے رد کو کس کے رد پر قیاس کیا تھا؟ مشروط لہ الخیار کے رد پر. ہم کہتے ہیں کہ یہ اس عورت کے رد کو آپ مودع کے رد پر قیاس کریں. مودع یاد رکھو اودع یودع ایداعا کا معنی ہے امانت رکھوانا, تو امانت رکھوانے والا ہوا مودع اور جس کے پاس امانت رکھوائی جائے وہ ہوا مودع. بھائی اب صورت مسئلہ یہ, ایک شخص نے دوسرے کے پاس امانت رکھوائی تھی اور بعد میں پھر ان دونوں کا اختلاف ہوا. مودع جس نے امانت رکھوائی تھی وہ کہتا ہے کہ آپ نے میری امانت واپس مجھے نہیں کی, مجھے میری امانت دو یا اس کا ضمان مجھے دو. اور مودع جس کے پاس امانت رکھوائی گئی تھی وہ کہتا ہے میں نے امانت آپ کو لوٹا دی تھی, رد کر دی تھی. تو یہاں پر مودع جو ہے وہ رد کا دعویٰ کر رہا ہے, رد کا دعویٰ کر رہا ہے اور بالاتفاق یہاں پر مودع کا قول معتبر ہے. اے امام زفر اس مودع کے مسئلے میں آپ بھی فرماتے ہیں کہ مودع کا قول معتبر ہے, حالانکہ مودع تو رد کر رہا ہے. تو جیسے وہ عورت رد کر رہی تھی اور ہم نے کہا عورت کا قول معتبر ہے, یہاں مودع کے مسئلے کے اندر مودع رد کا دعویٰ کر رہا ہے اور اس مسئلے میں آپ بھی مانتے ہیں کہ مودع ہی کا قول معتبر ہے, اس لیے کیونکہ معنی کے اعتبار سے یہ منکر ہے. یہ دعویٰ تو رد کا کر رہا ہے کہ میں نے امانت واپس لوٹا دی, لیکن حقیقت میں یہ انکار کر رہا ہے. بھئی کس طرح انکار ہے؟ کہنے دیکھو مودع جس نے امانت رکھوائی ہے وہ ضمان کا دعویٰ کر رہا ہے, میری امانت دو نہیں تو مجھے اس کا ضمان دو. وہ ضمان کا دعویٰ کر رہا ہے اور یہ ضمان کا انکار کر رہا ہے, تو یہ منکر ہوا, لہذا منکر کا قول معتبر ہوتا ہے. بات سمجھ میں آ گئی؟ تو ہم اس عورت کے رد کو کس پر قیاس کرتے ہیں؟ مودع کے رد پر, اور بالاتفاق مودع جو ہے اس کا قول معتبر ہے تو اس عورت کا بھی قول معتبر ہوگا. تو کہتے ہیں فکانت منکرتن تو یہ عورت منکرہ ہوگی انکار کرنے والی ہوگی. کل مودع اذا دعا رد الودیعتی جیسے مودع جب وہ دعویٰ کر دے امانت کے واپس لوٹانے کا. بخلاف مسئلت الخیاری بخلاف مسئلہ خیار کے. امام زفر رحمہ اللہ نے عورت کے رد کو مشروط لہ الخیار کے رد پر قیاس کیا تھا, اور جیسے مشروط لہ الخیار کا قول معتبر نہیں تو عورت کا بھی قول معتبر نہیں. ہم کہتے ہیں کہ مشروط لہ الخیار کا قول خلاف ظاہر ہے, اس لیے اس کا قول معتبر نہیں. یاد رکھو ضابطہ, پہلا ضابطہ کیا؟ کہ البینۃ علی المدعی والیمین علی من انکر. مدعی کے ذمہ بینہ ہوتی ہے, اگر وہ بینہ پیش نہ کر سکے پھر مدعا علیہ پر قسم آئے گی یعنی وہ جو انکار کرنے والا ہے. اور پھر میں نے یہ بھی بتایا تھا کہ ایک ہے اصل ایک ہے خلاف الاصل, جو خلاف الاصل کا دعویٰ کرے وہ ہوتا ہے مدعی اور جو اصل کا دعویٰ کرے وہ ہوتا ہے مدعا علیہ. یہاں ایک اور بات یاد رکھیں کہ مدعی وہ ہوتا ہے جس کا دعویٰ خلاف ظاہر ہو, ظاہر کے خلاف ہو جس کا دعویٰ وہ ہوتا ہے مدعی, اور جس کا دعویٰ ظاہر کے مطابق ہو وہ ہوتا ہے مدعا علیہ. بھائی اور مشروط لہ الخیار اس کا قول معتبر نہیں, مدت کے گزر جانے کے بعد اب وہ کیا کہہ رہا ہے کہ میں نے مدت کے اندر رد کر دیا تھا. ہم کہتے ہیں اس کا یہ قول خلاف ظاہر ہے. جب یہ خلاف ظاہر ہے اس کا قول معلوم ہو یہ مدعی ہے, اس کا قول نہیں معتبر, اس کے ذمہ تو بینہ تھی, اس کا قول کیا ہے؟ خلاف ظاہر ہے. اور جس کا دعویٰ خلاف ظاہر ہوتا ہے وہ مدعی ہوتا ہے, اس کے ذمہ بینہ ہوتی ہے, اس کے قول کا کوئی اعتبار نہیں. بخلاف مسئلہ الخیار بخلاف مسئلہ خیار کے لان اللزوم قد ظہر بمضی المدتی, اس لیے کیونکہ لزوم تحقیق ظاہر ہو چکا ہے مدت کے گزرنے کی وجہ سے. بھئی ہم جواب دیتے ہیں کہ آپ نے کیا کہا کہ مشروط لہ الخیار جو ہے وہ رد کر رہا ہے اور بال اتفاق اس کے قول کا کوئی اعتبار نہیں, تو یہ عورت بھی رد کر رہی ہے لہذا اس کے بھی قول کا کوئی اعتبار نہیں ہونا چاہیے. تو یاد رکھو ہم کہتے ہیں کہ یہاں مدت گزر گئی ہے, وہ خیار والی مدت گزر گئی, تو خیار مدت کے گزرنے کی وجہ سے وہ عقد کا لزوم ظاہر ہو چکا. یعنی یوں کہو کہ ظاہر اس عقد کے ہونے کا مؤید ہے. ظاہر کیا بتلا رہا ہے؟ ظاہر حال بتلا رہا ہے. بھئی اختیار دو دن کا تھا یا تین دن کا تھا, اور وہ تو تین دن تو گزر چکے ہیں, اس کے بعد اب یہ جھگڑا ہو رہا ہے, تو ظاہر تو تائید کر رہا ہے کہ مدت تو گزر چکی ہے, اب اس کے رد کا کوئی اعتبار نہیں ہے. بھئی بات سمجھ میں آ گئی؟ تو ظاہر جو ہے وہ مشروط لہ الخیار کے رد کی تائید نہیں کر رہا, رد کی تائید نہیں کر رہا, بلکہ ظاہر جو ہے دوسرے شخص کے قول کی تائید کر رہا ہے. ظاہر جو ہے دوسرے شخص کے قول کی تائید کر رہا ہے. اور یاد رکھو ضابطہ یہ ہے کہ قول اس شخص کا معتبر ہوتا ہے کہ ظاہر جس کی تائید کر رہا ہو, قول اس شخص کا معتبر ہو کہ ظاہر جس کی تائید کر رہا ہو. مثلا دیکھو زید کے پاس ایک باندی ہے, عمر نے آ کر دعویٰ کر دیا کہ یہ باندی میری ہے, قاضی صاحب یہ مجھے دلائیں. قاضی کے پاس چلے گئے, قاضی نے عمر سے کہا آپ نے دعویٰ کیا ہے آپ گواہ پیش کریں, اور وہ گواہ پیش نہیں کر سکتا تو زید سے قسم لی جائے گی, اور زید جب قسم کھا لے گا کہ یہ باندی عمر کی نہیں ہے, زید یہ قسم نہیں کھائے گا کہ یہ باندی میری ہے, کیونکہ تو اس بات ہے قسم ہمیشہ نفی پر ہوتی ہے, کہ زید قسم کھائے گا کہ قاضی سے واللہ یہ باندی عمر کی نہیں ہے, تو قاضی زید کے حق میں فیصلہ کر دے گا. تو دیکھو زید کے قول کا اعتبار کیا قاضی نے, کیونکہ ظاہر زید کا مؤید ہے, اور میں نے آپ کو بتلایا کہ ظاہر جس کی تائید کر رہا ہو قول اسی کا معتبر ہوتا ہے. ظاہر کیا بتلا رہا ہے؟ یہ باندی کس کی ہے؟ ظاہر یہ بتلا رہا ہے یہ باندی زید کی ہے, کیونکہ زید کے پاس تھی, زید کی ملکیت میں تھی, عمر نے آ کر کیا کر دیا دعویٰ, تو ظاہر کس کی تائید کر رہا ہے؟ تو زید کی تائید کر رہا ہے کہ یہ باندی عمر کی نہیں, تو ظاہر جس کی تائید کرے اس کا قول معتبر ہوتا ہے. اور مشروط لہ الخیار کے اندر بھی وہ رد کا دعویٰ کر رہا ہے کہ میں نے تو بیع کو رد کر دیا تھا, لیکن اب تو مدت گزر چکی ہے, اور مدت کے گزرنے کے بعد وہ عقد لازم ہو جاتا ہے, مدت کے گزرنے کے بعد وہ رد نہیں ہو سکتا. تو یہاں پر ظاہر جو ہے مشروط لہ الخیار کی تائید نہیں کر رہا, دوسرے کی تائید کر رہا ہے, لہذا اس لیے دوسرے کا قول معتبر ہوگا, مشروط لہ الخیار کا قول معتبر نہیں. توجہ ہے؟ پھر سنو کہ قول اس کا معتبر ہوتا ہے ظاہر جس کی تائید کر رہا ہو, ظاہر جس کا مؤید ہو اس کا قول معتبر ہوتا ہے. اور یہ جو مشروط لہ الخیار والا معاملہ ہے اس میں وہ دن گزر چکے ہیں جن میں اختیار تھا, ان کے گزرنے کے بعد اب یہ جھگڑا ہے, تو یہاں پر ظاہر جو ہے وہ دوسرے شخص کا مؤید ہے, کیونکہ مدت خیار گزر چکی ہے, اور مدت خیار کے گزرنے کے بعد عقد لازم ہو جاتا ہے, اس کو رد نہیں کیا جا سکتا, اور مشروط لہ الخیار تو رد کا دعویٰ کر رہا ہے. تو ایک طرف وہ رد کا دعویٰ کر رہا ہے, دوسری طرف مدت گزر چکی ہے, مدت کا گزر جانا یہ کس چیز کا تقاضا کر رہا ہے کہ عقد کو لازم ہو جانا چاہیے, اس کا رد صحیح نہیں ہونا چاہیے. یعنی مدت کا گزرنا دوسرے آدمی کی تائید کر رہا ہے, لہذا قول اس کا معتبر ہوگا, یہ مشروط لہ الخیار جس نے رد کیا ہے اس کا قول معتبر نہیں ہوگا. بات سمجھ میں آ گئی؟ یہ مانا ہے بخلاف مسئلہ الخیار, بخلاف مسئلہ خیار کے, لأن لزوم قد ظہر بمضی المدتی, اس لیے کیونکہ اس عقد کا لازم ہونا وہ تو مدت کے گزرنے کی وجہ سے ظاہر ہو چکا تھا, اس لیے مشروط لہ الخیار کا رد معتبر نہیں ہے, دوسرے آدمی کا قول معتبر ہے, کیونکہ ظاہر حال دوسرے کا مؤید ہے. حاصل کلام کیا؟ کہ قول اس آدمی کا معتبر ہوگا کہ ظاہر جس کی تائید کر رہا ہو, ظاہر حال سے جس کا سچا ہونا معلوم ہو رہا ہو اس کے قول کو دیکھا جائے گا، اور وہاں مشروط لہ الخیار میں مدت گزر چکی ہے، اور مدت کا گزرنا کیا بتلا رہا ہے کہ عقد کو لازم ہونا چاہیے، رد نہیں ہونا چاہیے، تو ظاہر جو ہے وہ دوسرے آدمی کا مؤید ہے، لہذا اس دوسرے آدمی کا قول معتبر ہوگا، کیونکہ قول اس کا معتبر ہوتا ہے جس کے ظاہر جس کی تائید کرتا ہے. بات سمجھ میں آ گئی. آگے دیکھیے، وَإِنْ أَقَامَ الزَّوْجُ الْبَيِّنَةَ عَلَى سُكُوتِهَا ثَبَتَ النِّكَاحُ، اور اگر خاوند نے بینہ قائم کر دی اس عورت کی خاموشی پر، ثَبَتَ النِّكَاحُ، تو نکاح ثابت ہو جائے گا، کیونکہ خاوند دعوی نکاح کر رہا ہے تو لہذا اس کے ذمہ بینہ ہے، اگر وہ دو گواہ پیش کر دیتا ہے تو اس کے حق میں فیصلہ کر دیا جائے گا اور یہ عورت اس کی بیوی ہوگی. بھائی تو کہتے ہیں وَإِنْ أَقَامَ الزَّوْجُ الْبَيِّنَةَ، اور اگر خاوند نے بینہ قائم کر دی، عَلَى سُكُوتِهَا، اس عورت کی خاموشی پر، ثَبَتَ النِّكَاحُ، نکاح ثابت ہو جائے گا، لِأَنَّهُ نَوَّرَ دَعْوَاهُ بِالْحُجَّتِ، اس لیے کیونکہ اس نے منور کر دیا اپنے دعوے کو دلیل کے ذریعے، گواہی کے ذریعے، اس نے اپنے دعوے کو منور کر دیا یعنی روشن کر دیا گواہی کے ذریعے، یا یوں کہو اس نے اپنے دعوے کو گواہی کے ذریعے واضح کر دیا. لِأَنَّهُ نَوَّرَ دَعْوَاهُ بِالْحُجَّتِ، اس لیے کیونکہ اس نے واضح کر دیا اپنے دعوے کو گواہی کے ذریعے. وَإِن لَمْ تَكُنْ لَهُ بَيِّنَةٌ، جی اگر خاوند کے پاس بینہ نہیں، وہی پچھلا مسئلہ آ گیا، دونوں میں سے کسی کے پاس گواہی نہیں، تو کیا عورت کو قسم کھانا پڑے گی یا نہیں؟ تو امام صاحب فرماتے ہیں اس مسئلے میں عورت کو قسم کھانے کی بھی حاجت نہیں. ویسے تو منکر کا قول قسم کے ساتھ معتبر ہوتا ہے، مدعی اگر گواہ پیش نہ کر سکے تو منکر پر قسم آتی ہے، لیکن امام صاحب فرماتے ہیں چھ مسئلے ایسے ہیں جہاں منکر کو یعنی مدعا علیہ کو قسم کھانے کی بھی حاجت نہیں ہے، اس کا صرف انکار ہی کافی ہے، قسم کی ضرورت نہیں. وہ چھ مسئلے کون سے ہیں؟ یہ حاشیے میں دیے ہوئے ہیں بھائی، ان نکاح والرجعتو والفیعو فی الالائی، ایلا کے اندر رجوع کرنا، والرق اور غلامی ہے، والاستیلادو ام ولد ہونا، والنصب اور نصب، یہ چھ چیزیں ہیں جن کے اندر اگر مدعا علیہ انکار کرتا ہے تو امام صاحب فرماتے ہیں یہاں قسم کی بھی کوئی حاجت نہیں ہے، جبکہ صاحبین فرماتے ہیں نہیں قسم کھانا پڑے گی، اور فتویٰ صاحبین کے قول پر ہے. تو امام صاحب فرماتے ہیں نکاح کا مسئلہ ہے، خاوند کہہ رہے ہیں نکاح ہوا، عورت کہہ رہی ہے نکاح نہیں ہوا، تو لہذا عورت پر قسم بھی نہیں ہے. یہ اسی طرح ایک خاوند نے ایک عورت کو طلاق رجعی دے دی، اور طلاق رجعی کے اندر آپ جانتے ہیں عدت کے اندر خاوند رجوع کر سکتا ہے. اب بعد میں جھگڑا ہوا، خاوند نے دعویٰ کر دیا کہ میں نے عدت میں رجوع کر لیا تھا، عورت کہتی ہے نہیں اس نے عدت کے اندر کوئی رجوع نہیں کیا، تو یہاں یاد رکھو خاوند کے ذمے بینہ ہے، اگر بینہ نہیں تو عورت کا قول معتبر ہے، وہ انکار کر رہی ہے، اور عورت کو قسم کھانے کی بھی ضرورت نہیں امام صاحب کے نزدیک، لیکن صاحبین فرماتے ہیں قسم کھانا پڑے گی اور فتویٰ صاحبین کے قول پر ہے. تو کہتے ہیں وَإِن لَمْ تَكُنْ لَهُ بَيِّنَةٌ، اور اگر خاوند کے پاس بینہ یعنی گواہی نہیں ہے، فَلَا يَمِينَ عَلَيْهَا عِنْدَ أَبِي حَنِيفَةَ رَحِمَهُ اللَّهُ، تو اس عورت پر قسم بھی نہیں ہے امام صاحب کے نزدیک. وَهِيَ مَسْأَلَةُ الْاِسْتِحْلَافِ فِي الْأَشْيَاءِ السِّتَّةِ، صاحب ہدایہ فرماتے ہیں یہ وہ چھ چیزیں جو ہیں ان کے اندر جو قسم طلب کرنے کا مسئلہ ہے، یہ بھی وہی مسئلہ ہے، یہ ان چھ چیزوں میں سے ایک چیز ہے. تو کہتے ہیں وہی مسئلہ تو الاستحلاف فی الاشیاء ستتی، اور یہ چھ چیزوں کے اندر حلف یعنی قسم طلب کرنے کا مسئلہ ہے. وسیاتی کفی دعوی انشاء اللہ، اور ان قریب آ جائے گا یہ کتاب الدعوی کے اندر انشاء اللہ. بات سمجھ میں آ گئی. حاصل کلام پھر سن لو، قاضی کے پاس مقدمہ جائے تو البینت علی المدعی والیمین علی من انکر، مدعی کے ذمہ گواہ ہوتے ہیں، اگر وہ گواہ پیش نہ کر سکے تو پھر مدعا علیہ پر قسم آتی ہے، اور قسم ہمیشہ انکار پر کھائی جاتی ہے، نفی پر، اس بات پر قسم نہیں ہوتی. اور پھر میں نے بتایا کہ مدعی اور مدعا علیہ کا پتہ کیسے چلے گا، تو یاد رکھو جو اس بات کر رہا ہے معلوم ہوا وہ ہے مدعی، اور جو انکار کر رہا ہے معلوم ہوا وہ ہے مدعا علیہ، وہ ہے منکر. بات سمجھ میں آ گئی. اور اگر مدعی کے پاس دو گواہ نہیں ہیں اور وہ قسم کھانا چاہتا ہے، نہیں بھائی اس کی قسم کا کوئی اعتبار نہیں شریعت میں، اور جو منکر ہے منکر ہے اس کے قول اور قسم کا اعتبار کیا جائے گا. اور پھر میں نے یہ بھی بتایا ایک ہے اصل اور ایک ہے خلاف الاصل, تو جس کا دعویٰ خلاف الاصل کا ہوگا وہ مدعی ہوگا اور جس کا دعویٰ اصل والا ہوگا وہ مدعا علیہ ہوگا. اور پھر میں نے یہ بھی بتایا کہ قول اس شخص کا معتبر ہوگا کہ ظاہر جس کا مؤید ہو, ظاہر جس کی تائید کر رہا ہو قول اس کا معتبر ہوگا, دوسرے کے ذمے بینہ ہوگی, اس کے قول کا کوئی اعتبار نہیں ہے. بات سمجھ میں آ گئی؟ چلیے بس بہذا هو المرام. اللہ اعلم بحقیقت الکلام.